मैले हलको ध्यान आकर्षण गर्न चाहे नेपाली साहित्यका सृजना समीक्षा र अनुवाद सिन्जे पक्षमा सक्रिय जस्ता आदरणीय हरिहर खनालको तेह्रौं कथा कृति अरू सबै कृतिहरूसँग जोड्दा दर्जनौ पछि तेह्रौं कथा कृति सहित गेटकी आमा कथा संग्रहको लोकार्पण समारोहमा छौँ हामी। यहाँहरू सबैमा हार्दिक स्वागत अभिवादन व्यक्त गर्दै म उद्घोषक रमेश शुभेच्छु यो कार्यक्रमलाई औपचारिक मोड दिँदैछु। यस कार्यक्रममा सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुनका निमित्त टिका बुक जुन सही गेटकी आमा कथा संग्रहका प्रकाशक संस्था टिका बुकका संचालक पुष्प पौडेलज्यूलाई सादर अनुरोध गर्दछु। आज हामीले यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ राजनेता सौन्दर्य चिन्तक आदरणीय मोहन वैद्य किरण चैतन्यज्यूलाई पाएका छौँ। उहाँलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन सादर निवेदन गर्दछु। कृतिका स्रष्टा हरिहर खनालज्यूलाई मञ्चमा आसन ग्रहण गरिदिनु हुन सादर निवेदन गर्दछु। वरिष्ठ माओवादी सौन्दर्य चिन्तक आदरणीय अग्रज निनु चापागाईज्यूलाई मञ्चमा आसन ग्रहण गरिदिनु हुन सादर निवेदन गर्दछु। पूर्व मन्त्री तथा राष्ट्रिय सभाका माननीय सांसद दिनानाथ शर्माज्यूमा मञ्चको आसन ग्रहण गरिदिनु हुन सादर निवेदन गर्दछु। मञ्चको आसन ग्रहणका निमित्त प्राध्यापक राजेन्द्र सुवेदीज्यूमा सादर अनुरोध गर्दछु। मञ्चको आसन ग्रहणका निमित्त समालोचक प्राज्ञ प्राध्यापक डाक्टर गोविन्द्र पौडेलज्यूमा सादर निवेदन गर्दछु। मञ्चको आसन ग्रहणका निमित्त आदरणीय हरिहर सरका चेला डाक्टर सूर्यराज आचार्यज्यू उहाँलाई सादर निवेदन गर्दछु। र सबै सहभागी हरिहर सरलाई माया गरेर उपस्थित हुनुहुने नेपाली साहित्यका विशिष्ट स्रष्टा द्रष्टा प्राज्ञ साहित्यिक पत्रकार सम्पूर्ण महानुभावहरूमा सादर यथास्थानमा आसन ग्रहणका लागि सादर अनुरोध गर्दै म स्वागत मन्तव्यका निमित्त नरबहादुर विशीज्यूलाई सादर अनुरोध गर्दछु।
यस विमोचन कार्यक्रमका अध्यक्षज्यू प्रमुख अतिथिज्यू अतिथिज्यूहरू र आदरणीय गुरु साहित्यकार र आजको पुस्तकको जन्मदाता गुरुज्यू लगायत यहाँहरू सबैलाई मैले स्वागतको लागि नमस्कार गरेर स्वागत गर्दछु। र यसमा धेरै लामो बोल्नुपर्छ केही पनि छैन किनभने यहाँहरू सबै आफै प्राज्ञ हुनुहुन्छ र पुस्तकको बारेमा के छ कसो छ भन्ने कुरा अवश्य अहिले विवेचनाबाट सुरु हुनेछ। मैले मात्र यो आजको कार्यक्रमलाई एउटा स्वागत गरेर मैले फेरि पनि यहाँहरूलाई स्वागत गर्दछु। स्वागतम 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 हस्त नमस्कार।
भनेछ बिहानले दिनको संकेत गर्छ यो कार्यक्रम छोटो मिठो हुनेछ हामी डेढ घन्टा भन्दा बढी समय यहाँ रहने छैनौँ स्वागत मन्तव्यका लागि यो प्रकाशकका तर्फबाट स्वागत मन्तव्यका लागि नरबहादुर ऋषिज्यूलाई धन्यवाद यसपछि हामी कार्यक्रमको मूल कार्यक्रममा आइपुगेका छौँ आजको मूल कार्यक्रम हरिहर खनालको मैले अघि भने सबै कृतिहरू जोड्दा दर्जनौ कृति पछिको तेह्रौं कृति र कथाकृतिहरू मात्रै भन्दा तेह्रौं कथाकृति उहाँ निरन्तर साधना गरिरहनु भएको छ सही गिरकी आमाको लोकार्पणको समयमा हामी आइपुगेका छौँ यो कृतिलाई प्रमुख अतिथि लगायत मञ्चमा आसीन अतिथिहरूलाई लोकार्पण गरिदिनु हुन साधन निवेदन गर्दछु मैले अघि संकेत गरिसके हरिहर खनाल नेपाली शिक्षा साहित्य संस्कृतिका क्षेत्रमा विशेषतः साहित्यमा सृजना समीक्षा अनुवाद तिनै पाटाबाट नेपाली साहित्यमा सेवा गरिरहनु नै विशिष्ट भागी व्यक्तित्व हुनुहुन्छ उहाँको आज यो कथाकृति लोकार्पण भएको छ म धेरै नबोलौ उहाँको यो कृतिभित्र के छ समीक्षात्मक मन्तव्य प्रस्तुत गरिदिनु हुनका निमित्त प्राज्ञ प्राध्यापक डाक्टर गोपिन्द पौडेलज्यूमा सादर निवेदन गर्दछु
सबैमा अभिवादन साहित्यकार हरिहर खनालको शहीद गेटी आमा नामक कथाकृतिको लोकार्पण यस कार्यक्रमका अध्यक्षज्यू वरिष्ठ मार्क्सवादी सौन्दर्य चिन्तक एवं राजनीतिज्ञ चैतन्यज्यू त्यसै गरी आदरणीय अग्रज वरिष्ठ सौन्दर्य चिन्तक निमु थापागाईज्यू स्रष्टा अथक स्रष्टा श्रद्धेय हरिहर खनालज्यू यहाँ उपस्थित सम्पूर्ण अग्रजहरू मैले देखिरहेको छु अग्रजहरू हुनुहुन्छ र समकालीन मित्रहरूमा हार्दिक अभिवादन अब म साथै हतारमा पनि छु त्यही भएर धेरै बोल्ने पक्षमा छैन अब साहित्यकार हरिहर खनाल खास गरी कथाका रूपमा उहाँको आगमन अत्यन्त जटिल परिवेशमा भएको छ 2023 सालमा खगेन्द्र समरलाको आगमन अनि 24 सालमा हरिहर खनालको आगमन यो अत्यन्त कठिन परिवेश हो त्यति बेला पञ्चायतको भरभराउँदो बैंक अनुदार चरित्र र कठोर राजनीतिक परिवेश हुनुका बीचमा हरिहर खनालको आगमन भएको हो र त्यसमा पनि त्यो कस्तो परिवेश हो भन्ने लाग्छ भने 17 साल यतापट्टि प्रगतिवादी कथा लेखन र सिङ्गो साहित्य समेतमा रिक्तताको स्थिति हो भन्ने 22-23 सालसम्मको स्थिति भनेको रिक्तताको स्थिति हो मात्रै एउटा श्रृङ्खलाको परिलाई जोड्ने काम शान्तदास महाङ्गर द्रोणाचार्य लगायतले थोरै गरे पनि यथार्थ पञ्चायतको उदयपछि अब त्यसलाई जबरजस्ती त्यो एउटा व्यवस्थाको आगमन पछि अधिकांश संस्थाहरू पलायन भए। 8 सालदेखि 12-13 सालसम्म कथा सृजनामा जुन खालको बाढी आयो प्रगतिवादी लेखनमा, त्यो थोरै समय पनि टिक्न नपाउँदै करिब करिब विस्थापित हुन पुगेको थियो। त्यही कठिन परिवेशमा कथा साहित्यमा आउनुभएका हरिहर खनालले यहाँसम्म आइपुग्दा, यहाँ भर्खरै उल्लेख पनि भयो, अङ्ग्रेजी संस्करण समेत गरेर 13 र नेपाली संस्करणको मात्रै कुरो गर्दाखेरि 11 कथा संग्रह उहाँले दिइसक्नु भएको छ नेपाली समाजलाई, हामीलाई यो महत्वपूर्ण योगदान हो र विभिन्न परिवेश र चरणहरू उहाँले पार गर्दै आउनुभएको छ। एकातिर पञ्चायतकालीन परिवेश, बहुदलीय राजनीतिक परिवेश, 52 सालदेखि सुरु भएको माओवादी जनयुद्धकालीन परिवेश, 63 वर्षको शान्ति संहिता र गणतन्त्रोत्तर परिवेश, यी सबै सबै आरोह अवरोहसँग उहाँ विज्ञ हुनुहुन्छ, जानकार हुनुहुन्छ, ती सबै झेल्दै आउनुभएको छ र यहाँसम्म आइपुग्दाखेरि अब यो पछिल्लो कथा संग्रह शहीद विद्यामा उहाँमा धेरै प्रवेश गर्ने यहाँ आदरणीय दाजु मिनुता बगान हुनुहुन्छ, सविस्तार उहाँले भन्नुहुनेछ। अब हो के भने यहाँभित्र 14 कथा छन्, ती कथा मध्ये अब उहाँले आँखी झ्याल भन्नुभएको छ लघु कथाको संकेत हो 7 र चौतारी भनेर 7 कथालाई समावेश गर्नुभएको छ। तर अब लघु कथाको संरचनामा ती कथा कतिको खरो उत्रेका छन् साहित्य अलि गम्भीर विषय छ। फेरि तथापि एउटा कथा यो सुनिएको संज्ञा बाहेक बाँकी सबै कथाहरू यही समकालीन परिवेशको प्रतिबिम्बन गर्छन्, विशेष गरी 70 यताको राजनीतिक सामाजिक परिवेशको प्रतिबिम्बन गर्छन् र विशेषत उहाँका कथामा राजनीतिक सामाजिक विकृत र विसङ्गति एकातिर, अर्कोतिर स्थानान्तरण हुने अहिलेको प्रवृत्ति गाउँबाट सहर, सहरबाट विदेश, त्यो प्रवृत्ति पनि देख्न सकिन्छ र सँगसँगै केही अब सामान्य विषय प्रसङ्गहरू पनि यहाँ आएका छन्। अब विगततिर हेर्यो भने हरिहर खनालसँग राम्रो कौशल छ, उहाँ प्रखर कथा शिल्पी हो, त्यसमा कुनै शङ्का छैन, दुविधा छैन। अब यहाँसम्म आइपुग्दाखेरि अलिकति लाग्ने कुरो के हो भने कहीँ कतै कथाको टुङ्ग्याउनेतिर जाँदा त्यति सहज र स्वाभाविक नलाग्ने, अब त्यो चुनिएको चङ्गा कथाभित्र एउटा पण्डित मुरलीधर भन्ने पात्र छ, ऊ जेलमा पर्छ, राणा विरोधी स्वभावका कारण जेलमा पर्छ, 5 वर्ष जेलमा बस्छ, छुटेर आउँदा घरमा फेरि उसले के छ भन्दाखेरि आफ्नो दुलही राम माया जो प्रेम विवाह मार्फत उही भित्रेकी हुन्, त्यो पनि आफ्नै जजमानकी छोरीसँग प्रेम विवाह गरेर ल्याएको छ र जेलबाट छुटेर आउँदाखेरि अर्कै कान्छी दुलै लिएर आउँछ, कान्छी सर्फिङ लिएर आउँछ भन्ने अनायास लिएर आउँछ, कुनै कारण केही त्यहाँ चुप छैन। त्यसका पछाडि कथामा विन्यस्त जुन कार्यकारण श्रृङ्खला हो त्यस्तो त्यहाँ केही पनि देखिन्न, उसले लिएर आयो, रामायणले आत्महत्या गरे, दुईवटा छोराकी आमाले आत्महत्या गर्न पुग्थे भन्दै यस्तो खालको अन्त्य त्यति स्वाभाविक होइन भन्ने कुरो मैले सामान्यतया आफैले भूमिका लेख्ने बेलामा पनि केही कुरो उठाएको छु, सङ्केत गरेको छु। अब त्यस्तै घुमरी कथामा एउटी अब डोल माया नाम की पात्र बहत्तर साल को भूकंप आफ्नो प्रेम बाट बिछुटिन् पछि एउटा किरिङ नाम को छोटीले उनीसँग बिहे गर्छु भनेर लडेर बेच्ने प्रयत्न गर्छ। नेपालको पश्चिम नाकाबाट बाहिरिँदै गर्दा पुलिसले सहयोग त गर्ने भयो तर माइती नेपालबाट चाहिँ उद्धार गराइएको छ गोलमालाई। मलाई त्यो त्यति स्वाभाविक लाग्यो। त्यो अन्य एउटा जनपक्षीय कथाकारले हेर्न पर्ने कुरो के थियो भने अन्य जनपक्षीय संघ संगठनहरू छन् नि थुप्रै, उनीहरू मार्फत उसको उद्धार हुन पर्थ्यो। त्यो चेतना चाहिँ के त त्यहाँ उसले चाहिँ पाउनु पर्थ्यो र ऊ वास्तवमा त्यो बेचिएका नारीहरूको पक्षमा आवाज उठाउन सक्ने हैसियत उसमा हुन पर्थ्यो भन्ने हो मलाई लाग्यो। अर्थात् त्यो पात्रको प्रारूपीकरण गर्ने सन्दर्भमा अलिकति कहीँ कतै त्यस्तो कमी कमजोरी देखिएको छ भन्ने मलाई लाग्छ। र सामान्यतया अन्तिममा एउटा सानो कुरो, जो कुरो मैले भूमिकामा त देखेको छैन, संकेत मात्रै गरेका छौँ, यहाँ पनि त्यस्तै संकेत गरौँ, एउटा विन्ती गरौँ। आदरणीय स्रष्टा हरिहर खनाल उहाँ अझै क्रियाशील हुनुहुन्छ, अझै उहाँका कथा संग्रह आउँछन्, आउन बाँकी छ। र एकपटक अझैमरी गाउँ 2037 युद्धको पीडासम्म आइपुग्दा मैले के कस्ता कथाहरू लेखेँ त विगतमा, त्यसतर्फ फर्केर हेर्दा अलि चिज आउँथ्यो कि भन्ने मलाई लाग्ने एउटा चाहिँ मैले सङ्केत मात्र गरेको। त्यस्तै दोस्रो चिज के हो भने हामी लेख्छौँ केका लागि लेख्छौँ, किन लेख्छौँ, कसरी लेख्छौँ, लेख्ने मात्र त ठुलो कुरो होइन, सायद लेखाइभित्र हाम्रो के सामाजिक उत्तरदायित्व छ। अथवा मलाई लाग्ने के हो भने होला हामी मुख्य कुरो त केका लागि लेख्छौँ, प्रगतिवादीहरू प्रगति सरकारहरू भने समाज रूपान्तरणका निम्ति हामी त्यहाँ उद्यत हुन्छौँ, त्यहाँ क्रियाशील हुन्छौँ। त्यो चिज भनेको दृष्टिकोणसँग सम्बन्धित चिज हो। त्यसैले यसतर्फ पनि यसो ध्यान जान पर्ने होला कि अब आउँदा अरू सङ्ग्रहहरूमा भन्नाले यहाँ केही त्यो गलत खुवानी भयो अनि त्यसपछि यो के अरे चमेली फुल र भमरा गलेको आगो जस्ता केही कथाहरू छन् असाध्य अर्को विषयवस्तु गम्भीर ढङ्गले त्यहाँ प्रस्तुत गर्न सकिएको छ जस्तो लाग्दैन र त्यो मैले सङ्केत पनि गरेको छु। अर्थात् ती चिजहरू आदरणीय श्रेष्ठ हरिहर खनालले वर्तमान बोधसँगै विगत तथा आफ्नै इतिहासतिर फर्केर हेर्नुभयो भने सायद त्यो सबै चिजको समाधान हुन्छ र अरू आउँदा कथा सङ्ग्रहहरूमा अझ सुन्दर बानकी हामीले प्राप्त गर्न सक्छौँ। यद्यपि यहाँभित्र पनि सुन्दर कथाहरू छन् तर कहीँ कतै केही चिज त फेरि लागेको चिज भन्न पाउनु पर्यो नि त, त्यही सन्दर्भमा भनिएको। अन्त्यमा आउँदा दिनहरूमा अझै त्यो ऊर्जा उहाँको समाप्त भएको छैन, अब उहाँ यो उमेरमा आएर कोलालो खन्न पर्ने होइन, भारी बोक्न पर्ने होइन, कम्प्युटरमा बसेर किबोर्डका पाटाहरू गुमाउनु पर्ने हो, खिच्न पर्ने हो। त्यसो गर्दाखेरि त्यो ऊर्जा विशेष त दृष्टिकोण सम्बन्धी ऊर्जा अझ बलशाली होस् भन्ने कामना व्यक्त गर्दै मेरो आफ्ना दुई शब्द यो विषयारम्भ यही सुनाउने अनुमति चाहन्छु र यहाँहरूबाट म तत्काल बिदा पनि हुन्छु। हवस् त धन्यवाद।
धन्यवाद गोविन्द पौडेलज्यू, उहाँले यो कृतिको समीक्षा गर्नुभयो। यसपछि हरिहर खनालको कृतित्व सहित यस कृतिमा केन्द्रित रहेर आफ्नो मन्तव्य राखिदिनु हुनका निमित्त यस कार्यक्रमका विशिष्ट अतिथि आदरणीय अग्र सौन्दर्य चिन्तक चिन्ता बगाईजीमा सादर निवेदन गर्दछु।
यस समारोहका अध्यक्षजी, प्रमुख अतिथि आदरणीय चैतन्यजी, यस कृतिका लेखक मेरा मित्र हरि खनालज्यू लगायत यहाँ उपस्थित हुनुभएका आदरणीय अग्रज साहित्यकारहरू, समकालीन साहित्यकारहरू र साहित्यप्रति अभिरुचि लिने अन्य व्यक्तिहरू, अभिवादन। हरियर खनालको यो अङ्ग्रेजी अनुवादलाई पनि गर्ने हो भने 27 नभए 25 कृति आज हामीले विमोचन गर्यौँ। त्यसको निम्ति कृतिका स्रष्टा हरियर खनाल प्रतिमा बधाई ज्ञापन गर्न चाहन्छु र उहाँबाट यस्तो खालका रचनाहरू अरू पनि आउनेछन् भन्ने आशा र अपेक्षा पनि राख्दछु। हरियर खनालका बारेमा वा यो कृतिका बारेमा हामी निकै छोटो रूपमा कुराकानी गर्ने सक्ने भनेर भन्दैछौँ, कुराकानी गर्नु धेरै होला भन्ने लाग्छ, समय नपुग्ने तारो हामी सबैलाई छ। त्यसकारण म अलिकति संक्षिप्तमा उहाँ केही कुराहरू राख्न चाहन्छु। हरियर खनाल अहिले स्थापित साहित्यकारहरू हुनुहुन्छ, हामीले सबैले माया गरेको सम्मान गरेको स्रष्टा हुनुहुन्छ, तर यो ठाउँमा उहाँ आइपुगेका निम्ति उहाँले धेरै धेरै अप्ठ्याराहरू धेरै धेरै सङ्घर्षहरू गरेर यहाँ आइपुग्नुभएको छ। हामीले त्यो कुरालाई बिर्स्यौँ भने यो कृति कसरी यो कसरी कस्तो व्यक्तिबाट आयो भने धेरै राम्रोसँग बुझ्छौँ जस्तो लाग्दैन मलाई। हरियर खनाल कास्कीको मान्छे, उहाँको बसोबासो अधिकतम समय चितवन भयो, अब चितवनबाट पनि झन्डै झन्डै उहाँ काठमाडौँतिर हुनुहुन्छ भने चितवन छोड्नु भएको छैन, त्यही पनि काठमाडौँको बासिन्दा जस्तो हुनुभएको छ। उहाँ मैले यसो छोटोमा भन्नु पर्यो भनेदेखि धेरै धेरै सङ्घर्ष गरेर आफूले आफ्नो व्यक्तित्व निर्माण गरेको सङ्घर्षशील व्यक्तित्व हरियर खनाल भन्ने लाग्छ। उहाँको पारिवारिक स्थिति कस्तो हो म धेरै भन्न सक्दिनँ, तै पनि त्यो धेरै सम्पन्न परिवार हो भन्ने मलाई लाग्दैन। उहाँको 5 वर्ष पुरा नहुँदै मातृस्नेहबाट उहाँ वञ्चित हुनुभयो। 8 वर्ष पुरा नपुग्दै पिताको संरक्षणबाट पनि उहाँ पिताको संरक्षकत्व रहेन, पिता पनि जित्नुभयो। र झन्डै झन्डै परिवारसँग अथवा जेठो हजुर बुबा होला सायद झन्डै झन्डै गोठालाको स्थितिमा रहेर मैले केही समय बिताउनुभयो। त्यहाँबाट जीविकाका निम्ति त्यहाँ बस्न नसकेर उहाँ चितवनतिर जानुभयो 17 वर्षको उमेरमा। अब चितवनमा जाने बित्तिकै पनि चितवनमा जीविका सहज हुने कुरो थिएन। मैले सुरुमा लोथार भन्ने लोथार हो कि लोथार हो लोथार लोथार भन्ने गर्छौँ होइन हजुर, त्यसको एउटा प्रारम्भिक प्राथमिक विद्यालयमा उहाँले केही समय पढाउनु भयो। संयोगवश उहाँले मातृभूमि साप्ताहिक कतिलाई थाहा छ यसको बन्द भयो, त्यो पत्रिका थियो एकताका निकै चर्चित लोकप्रिय पनि थियो, त्यसको सम्पादक गोविन्द बिजुली हुनुहुन्थ्यो। नारायणी अञ्चलको प्रतिनिधि भएर उहाँ वीरगञ्ज बस्नुभयो केही समय, पत्रकार हुनुभयो भनौँ न एक किसिमले। सम्भवत 26 सालतिर होला उहाँलाई चितवनका साथीहरूले फेरि उहाँलाई बोलाए र अकस्मात मैले हरियो समाजीसँग सोधे पनि छैन कुन परिस्थितिमा कसरी के हो भनेर। उहाँ प्रधान पञ्च शुक्रनगर गाविसको प्रधान पञ्चमा उहाँलाई उठाइयो कुशवाबाट उहाँले जितेको थिएन किनभने उहाँ अरू अरू ठाउँहरूमा हिँड्नुभएको त्यो ठाउँमा धेरै काम गरेको स्थिति पनि थिएन। उहाँ त्यसको साथ पनि उहाँको जीविकाको समस्या फेरि भइहाल्यो चिकन छोड्नु पर्यो उहाँले फेरि नोबल चुकेर जानुभयो गण्डाको कुनै एउटा स्कुलमा पढाउनु भयो। यसरी मैले अलिकति मात्रै भन्न खोजेको यसरी पढ्दै र पढाउँदै गर्नुभयो त्यस पछाडि पढ्दै गएर उहाँ एकजना आत्मनिर्भर व्यक्ति भन्नुभयो। तपाईँ हामीलाई थाहा छ उहाँ पाकिस्तानमा माध्यमिक विद्यालयमा पढाउनु भयो वीरेन्द्र क्याम्पस बहुमुखी क्याम्पसमा पढाउनु भयो सप्तगण्डकी क्याम्पसको स्थापनामा उहाँको ठुलो भूमिका रह्यो त्यहाँको प्राचार्य भएर उहाँले काम गर्नुभयो। यो भनेको के भने उहाँको एउटा शिक्षक व्यक्तित्व अथवा सङ्घर्षबाट आफूलाई निर्माण गरेको व्यक्तित्वको रूपमा अगाडि हामी अब साहित्यको रूपबाट हेर्ने हो भने साहित्यका सन्दर्भमा हेर्ने हो भने हरियो खानाहरू त मैले सँगै लेख्न सुरु गरेको रहेछ घटना पनि त्यस्तै त्यस्तै खालको रहेछ। म भन्दा उहाँ सायद सोह्र महिना जेठ हुनुहुन्छ उहाँ तिन सालको हो म चार सालको हो सायद वैद्यजी र उहाँ एउटै साल हो त्यस्तो लाग्छ हामी समवयी भनौँ न त्यो किसिमले। उहाँले धेरै वर्षको उमेरमा कविता लेख्नुभयो र कविता लेखेर उहाँले जुन पढ्दै गरेको स्कुलमा उहाँले सुनाउनु भयो मैले पनि त्यसै गरी सुनाएको थिएँ सोह्र सालमा हामीले सुनाएको रहेछौँ मलाई चाहिँ केही थाहा छ उहाँको थाहा छ चाहिँ मलाई थाहा छैन हिमाल भन्ने कविताबाट उहाँले लेख्न सुरु गर्नुभयो अहिलेसम्म जानकारीमा आएअनुसार त्यस पछाडि उहाँले कवितामै लेख्नुभयो तर कवि भनेर हामी धेरै हरियो खानालाई चिन्दैन कविताका दुईवटा कथा के सङ्ग्रहहरू त निस्केका छन् तर पनि हामी उहाँलाई कथाकारकै रूपमा चिन्दछौँ। उहाँको 2024 सालमा दिदा हुँदा भन्ने कविता सङ्ग्रह 24 निस्केको हो र त्यही 24 नै उहाँले कथा लेख्न सुरु गर्नुभएको तर उहाँ त्यही 24 लेखिएको कथाका आधारमा उहाँ कथाकारको रूपमा सुपरिचित हुनुहुन्छ हाम्रो बिचमा र अघि चर्चा पनि भइसकेको छ अङ्ग्रेजीका दुईटा कथा सङ्ग्रहलाई पनि उल्लेख गर्ने हो भने यो 13 कथा सङ्ग्रह हो। अब उहाँको व्यक्तित्वको बारेमा अब हामीले दुईटा व्यक्तित्वको बारेमा भनिसकेका छौँ एउटा उहाँ शिक्षक हुनुहुन्थ्यो कथाकार स्रष्टा पछाडिको उहाँको उहाँलाई राम्रोसँग चिन्ने व्यक्तित्व भनेको त्यही नै शिक्षक व्यक्तित्व त्यस पछाडि अघि हामीले अलिअलि चर्चा गऱ्यौँ पत्रकार पनि हुनुभयो उहाँ पत्रकार मात्रै होइन साहित्यिक पत्रकार पनि हुनुभयो चितवनमा नौलो राटो भन्ने पत्रिका साहित्यिक पत्रिका 2026 सालमा निस्कियो त्यो चितवनमा साहित्यिक जागरण ल्याउनको निम्ति त्यो पत्रिकाको धेरै ठुलो महत्त्व छ त्यो पत्रिकाको सम्पादक उहाँ हुनुहुन्थ्यो 2036 उहाँको जागर भन्ने अर्को पत्रिकाको उहाँले सम्पादन गर्नुभयो 2048 जनसाहित्य भन्ने पत्रिका साहित्यिक पत्रिका त्यो उहाँ आफै सम्पादक हुनुहुन्थ्यो प्रकाशक पनि हुनुहुन्थ्यो त्यसरी उहाँ एउटा एकजना साहित्यिक पत्रकारको रूपमा पनि हामी उहाँलाई देख्न सक्छौँ। अर्को चाहिँ अब हामीले हेर्ने चितवनमा साहित्यिक जागरण ल्याउनका निम्ति के मान्छेहरूको ठुलो भूमिका छ आनन्दित भट्ट चितवनको हुनुहुन्न थियो तर त्यहाँ गएर वीरेन्द्र क्याम्पसमा उहाँ पढाउनुहुन्थ्यो उहाँको गुरु पनि हो अङ्ग्रेजी पढाउने उहाँलाई अङ्ग्रेजीकै उहाँ स्नातकोत्तर गर्नुभएको अङ्ग्रेजी साहित्यमा उहाँले आनन्दित भट्ट पनि त्यसैको शिक्षक हुनुहुन्थ्यो अनि अर्को मदन मोहन जोशी उहाँ भित्र गइसक्नु भएको छ उहाँ अनि लेखकै हुनुहुन्थ्यो साहित्यकार हुनुहुन्थ्यो व्यवसायको दृष्टिकोणले व्यापारी हुनुहुन्थ्यो लगायतका मान्छेहरूले नै चितवनमा वास्तव भन्यो भने साहित्यिक जागरणहरू अगाडि ल्याउनु भएको छ उस कारण एक किसिमले भन्यो भने उहाँलाई साहित्यिक अभियन्ता भने पनि हुन्छ अब यो सँगसँगै जोडिने कुरो के हो भने विभिन्न सङ्घ संस्थाहरू छन् साहित्यिक सङ्घ संस्थाहरू अब म चितवनको बारेमा धेरै म भन्न सक्दिनँ तैपनि साहित्य सङ्घ भन्छ साहित्य सङ्घ लगायत अब प्रगतिशील लेखक सङ्घै भयो प्रगतिशील लेखक सङ्घको त उहाँ एक प्रकारका उपाध्यक्ष नै हुनुभयो केन्द्रीय तहमा लगायत अलिकति संगठनात्मक साहित्यिक संगठनमा पनि उहाँले भूमिका खेल्नुभयो अब त्यो पनि उहाँको साहित्यको एउटा पाटो हो व्यक्तित्वको एउटा पाटो हो अब साहित्यमा मात्रै केन्द्रित रहेर कुराकानी गर्ने हो भने पनि उहाँको व्यक्तित्व बहुआयामी छ उहाँले कविता लेख्नु भएको छ कथा लेख्नु भएको छ उपन्यासहरू लेख्नु भएको छ दुईवटा उपन्यास छन् कविता सङ्ग्रह दुईवटा अब भनिहालेँ मैले अब कथा 13 कथाहरू छन् अनि अर्को त्यहाँ अब यात्रा संस्मरण जस्तो हामीले धेरै हिजो आज नियात्रा भन्ने गरेका छौँ संस्मरण भयो अनि अर्को निबन्ध भयो लगायतका 7 कृतिहरू छन् त्यसै उहाँका चाहिँ अनि अनुवाद उहाँले गर्नुभएको छ अनुवादक व्यक्तित्व पनि हो अनुवादका 3 कृतिहरू छन् त्यो पनि प्रसिद्ध सुप्रसिद्ध कृतिहरू छन् गोर्खीको जीवनी अनुवाद गर्नुभएको छ उहाँले अनि गत वर्ष अथवा अघिल्लो वर्ष रुसका मार्क्सवादी सौन्दर्य सेन्टर अभिनेर जीत छन् उनको फाउन्डेसन अफ मार्क्सिस्ट एस्थेटिक्स भन्ने किताबको उहाँले अनुवाद गर्नुभएको छ एकछिन एउटा चाहिँ निस्किएको छ त्यसदेखि अब अल्बर्ट कामुको चाहिँ स्ट्रेन्जर भन्ने किताबको अनुवाद आगन्तुक भनेर गर्नुभएको छ त्यसरी उहाँका विविध बहुविध आयामहरू छन् बहुआयामिक व्यक्तित्व उहाँ हुनुहुन्छ तर हामीले उहाँलाई बढी चिनेको त्यसमा पनि व्यक्तित्व विविध व्यक्तित्वका बिचमा शिक्षकको रूपमा त्यसमा पनि बढी स्रष्टाको रूपमा अनि स्रष्टाको रूपमा पनि बढी कथाकारको रूपमा हामीले उहाँलाई चिनेका छौँ यति कुराकानी गरिसकेपछि म अलिकति कृतित्वको बारेमा मैले धेरै कुराकानी गरिनँ उहाँको सबभन्दा पहिले निस्केको कथा सङ्ग्रह हो 37 सालमा र प्रसिद्ध कथाकै शीर्षक थियो मलाई त्यही नै आयो नि क्या गाउँ
अजम्बरी गाउँ
37 निस्क्यो त्यस पछाडि लगातार अर्को वर्ष अर्को कथा सङ्ग्रह निस्क्यो यसरी लगातार केहीदेखि यतासम्म 13 कथा सङ्ग्रहहरू निस्किएको छन् आज हामी अहिलेको सन्दर्भमा अन्तिम भनौँ अन्तिम त यो पक्कै हुनेवाला छैन तर अहिलेको सन्दर्भमा अन्तिम कथा सङ्ग्रहको बारेमा हामी अलिकति चर्चा गरौँ जस्तो लाग्छ मलाई अब सही व्यक्ति आमा अलिक अघि गोपेन्द्रजीले अलिकति सङ्केत गरिहाल्नु गर्नुभएको छ यसमा जम्मा 14 कथाहरू छन् र यसलाई 2 खण्डमा विभाजित गरिएको छ पहिलो खण्डलाई यसमा चौतारी भनिएको छ दोस्रो खण्डलाई आँखी झ्याल भनिएको छ यो चाहिँ उहाँको नयाँ प्रयोग जस्तो लाग्छ तर वास्तवमा उहाँले योभन्दा अगाडि नै गइसकेको प्रयोग हो यो 2055 उहाँको आगत विगत आगत भन्ने कथा सङ्ग्रह निस्किएको छ त्यसमा पनि यसरी नै उहाँले चौतारी र आँखी झ्याल भनेर 2 खण्डहरू सिक्याउनु भएको छ आँखी झ्याल भनेको यो देवकोटा लक्ष्मीप्रसाद देवकोटाको कथासँग सम्बन्धित छोटो किस्सालाई एउटा सानो आँखी झ्याल जहाँबाट एउटा सानो संसार देखिन्छ भनेर भन्नुहुन्छ त्यसैबाट आफूले प्रभावित भएको भनेर पनि उहाँले भन्नु पनि भएको छ त्यसमा त यस्तो कथा छैन त्यसैले उहाँले छोटा कथाहरूलाई अब वास्तवमा भन्यो भने सर्ट स्टोरी हामीले अहिले लेखिरहेको सबैलाई सर्ट स्टोरी भन्छौँ त्यो सबै हामीले जेला लघु कथा भनेर छोटा छोटा कथाहरूलाई भन्ने गरेका छौँ त्यस्तो कथाहरूलाई यहाँ राख्नु भएको छ 7 कथाहरूलाई जति ती छोटा कथा छैनन् कतिपय कथाहरू छोटा छैनन् किनभने छोटा भनिएको कारण अरू हुनसक्छ उहाँले अलिकति पछि भन्नुहोला कुरा समय रहेछ भने कुरा गर्नुहोला अरू चाहिँ उहाँले चौतारीमा पनि 7 कथाहरू राख्नु भएको छ चौतारी भनेको हामी सबैले थाहा छ पहाडमा उकाली ओह्राली गर्दाखेरि हामी एउटा सुस्ताउने ठाउँ केही बेर सुस्ताउँछौँ, अझ भारियाहरूले त भारी बिसाउने ठाउँ भनेर हामी बुझ्छौँ। त्यसलाई एउटा सुस्ताउने ठाउँको रूपमा उहाँले प्रयोग गर्नुभएको हो। त्यसपछि त्यसको भित्र आशा एकैसँगले पनि धेरै बुझेको छैन, उहाँले त्यसरी प्रस्तुत गर्नुभएको छ। त्यसमा 14 कथाहरू छन्। अब यी कथाहरूलाई यो कथा संग्रह चाहिँ के को कस्ता कथाहरूको कथा संग्रह हो भनेर एक वाक्यमा भन्न सकिन्छ कि भनेर मैले कोसिस गरेँ। मलाई चाहिँ के लाग्यो भने राजनीतिक र सामाजिक स्खलन पतन भन्ने पनि भइरहेको थियो, पतन र व्यक्तित्व, पारिवारिक र व्यक्तित्व, परिवार र व्यक्तित्वको विघटन सँग सम्बन्धित कथाहरू हुने कथाहरू सबै कुनै न कुनै तरिकाले त्यसैसँग जोडिएका छन्। अर्को अर्थमा भन्यो भने यी कथाहरू चाहिँ अहिलेका नेपाली समाजका नकारात्मक पाटाहरूको चित्रण हो भन्ने लाग्छ मलाई। धेरै सकारात्मक कुराहरू यी यो कथाहरूबाट छैन। अहिले त हामीले लेखकहरूले गर्ने भनेको अहिलेका विसङ्गति व्यक्तिहरूकै बारेमा बोल्ने त होला नि, त्यसर्थमा उहाँले ठिकै गर्नुभयो भन्ने लाग्छ मलाई। त्यही विसङ्गतिको नकारात्मक पाटाहरूको यहाँ चित्रण गरिएको छ। केही कथाहरू भूपेन्द्रजीले पनि यहाँ भन्नुभएको छ, धेरै राम्रा कथाहरू छन् यसमा। अनि यो कथाको विशेषता, यो कथा संग्रहको विशेषता मलाई के लाग्यो भने एउटै कथामा पनि विविध स्वादहरू आउने, विविध पाटाहरू रहने, अनि कतिपय कथाहरूले दुईटा तिनटा कुरालाई सङ्केत पनि गर्ने, यो चाहिँ बहुआयामिकता नै भनौँ कथाको। एउटै कथाभित्र पनि दुईटा तिनटा कुराहरू आउने, त्यो यसको विशेषता हो, विशिष्टता हो भन्ने मलाई लाग्यो। अर्को कुरो मैले अघि नै भनिसकेको छु, अहिलेको समसामयिक समसामयिकता छ यसमा, समसामयिक यथार्थलाई यसले प्रस्तुत गरेको छ, त्यसमा पनि नकारात्मक पातोलाई। अनि अर्को विशेषता मलाई के लागेको छ भने चित्रात्मकता, यो चित्रात्मकता चाहिँ अहिलेदेखिको होइन, उहाँको सुरुकै कथा सङ्ग्रहदेखि हाम्रो वैद्यजीले पनि उहाँका कथाहरूको बारेमा समालोचना गर्नुभएको छ, उहाँले पनि सङ्केत गरेका कुरा हो यो। वर्णन गर्ने क्षमता उहाँसँग विचित्रको छ, त्यो वर्णन गर्दा गर्दै हाम्रो अगाडि चाहिँ चित्र अगाडि आउँछ, त्यो चित्रात्मकता चित्रमय छ। अनि भाषाको सुललता इत्यादिका कुरा हुन नै गइहाले छ, नभएदेखि उहाँ अहिले कथाकारको रूपमा प्रतिष्ठित पनि हुनुहुन्थ्यो। अब कथाकै बारेमा समालोचना लेखिरहेका समालोचकहरूले भन्ने गरेको के हो भने समाजवादी यथार्थवादी साहित्यकारहरूको चारजनाको नाम लिनु पर्यो भने त्यसमा चाहिँ उहाँको नाम एउटा पत्तै पत्त भनेर उहाँहरू भन्नुहुन्छ। त्यो भनेको पनि एउटा आफ्नो सुनिश्चित छ, उहाँले स्थापित गरेको मान्छे। त्यसमा त्यस्तै किसिमका कथाहरू यहाँ छन्। त्यो र यो चाहिँ सत्तरी यता 4-5 वर्ष यता एकत्रदेखि नै लेख होला लेखेका कथाहरू छन्। एउटै मात्रै कथा रहेछ सुकेबल भन्ने एउटा कथा छ, त्यो कथादेखि बाहेक अरू कथाहरू चाहिँ यही 4-5 वर्षमा लेखिएका कथाहरू हुन्। अब अलिकति कथाहरूमै बारेमा म अलिकति केही कुराहरू हुन्छ, मैले मोटामोटी रूपमा त कथा कस्तो खालको हो कथा सङ्ग्रह भनिसकेका छु, तैपनि म अलिकति त्यसलाई बढी नै अलिकति व्याख्या गर्ने क्रममा भन्नु पर्ला। त्यही कथाहरूले ऐतिहासिक विवरण पनि दिएका छन्, जस्तो उदाहरणको निम्ति त्यो ऐतिहासिकता मात्रै दिँदैनन् तिनले। एउटा कथा छ सुडिएको चण्डा, त्यो लामै कथा हो र यो कथा मध्येको राम्रो कथा पनि हो, तर खनालजीले अलिकति यसलाई आज हिलाउन सक्नु भएन भन्ने मेरो अलिकति गुनासो पनि छ, त्यो अहिले पछि भन्नु होला। तर यो कथा सङ्ग्रहभित्रको राम्रो कथाभित्र पर्छ। त्यो चाहिँ के हो भने 90 सालको भूकम्पको कुरो पनि छ त्यहाँ, अन्तर्जातीय विवाहको कुरा पनि छ त्यहाँ, बाहुनले नेवार किशोरीसँग प्रेम विवाह गरेको छ, अन्तर्जातीय प्रेम विवाह छ। 97 सालको जुन घटना छ, विद्रोह छ, त्योसँग पनि अलिअलि सम्बन्धित छ यो कथा, त्यसको अलिअलि कुराहरू पनि आउँछ। र त्यो 97 सालबाटै प्रभावित भएर अलिअलि राणाहरूको विरोध गरेको नायक छ यसमा, र त्यो जेलभित्र पनि पर्छ। यसर्थमा त्यो त्यतिखेरको इतिहासलाई प्रस्तुत गर्छ ऐतिहासिकमा। त्यसै ऐतिहासिकता प्रस्तुत गर्ने अर्को कथा छ स्थितिबोध। त्यो स्थितिबोध भने पनि लामै कथा छ, यद्यपि उहाँले चाहिँ आँखी ज्यालभित्र राख्नु भएको छ, छोटा कथाभित्र राख्नु भएको छ। त्यसमा कथाभित्र पर्ने विविध तत्त्वहरू नपरेको कारणले राम्रोसँग संयोजन गर्न नसकेको कारणले उहाँले त्यस्तो गर्नुभएको होला भन्ने मलाई लागेको हो। अब त्यसमा पनि कस्तो छ भने पञ्चायत कालको अनि त्यस पछाडि बहुदल आएपछिको स्थिति, त्यस पछाडि यो गणतन्त्र आएपछिको स्थितिलाई त्यसले प्रस्तुत गर्छ। तर पनि त्यो अवसरवादलाई प्रस्तुत देखाउनको निम्ति त्यो कथा सृजना गरिएको छ। स्थितिबोध भनेर भनिएको छ। रातारात हिजोका प्रतिकार समितिमा पञ्चायत चुरेलमा प्रतिकार समितिमा बसेका मान्छे कसरी अहिले माओवादी भन्दैछन् र माओवादीहरूले कसरी तिनीहरूलाई चाहिँ शासनमा मञ्चमा राखेर अगाडि सार्दैछन्, कसरी चाहिँ यो वैचारिक छलन हुँदैछ, मैले अलिक छलनको कुरा गरेँ, यो छलनलाई देखाउने कथा हो त्यो कृत्रिमका केही कथाहरू छन्। अर्को चाहिँ यो कथा, यो पनि अलिकति राम्रै कथाभित्र पर्छ भन्ने मलाई लाग्छ। यो पुस्ता कसरी चाहिँ यो पुस्ता पुस्ताहरू हाम्रा तिन पुस्ताहरूको यो वर्णन छ यहाँ। त्यो पुस्ताहरू चाहिँ क्रमशः विघटनतिर जाँदैछ। त्यो चितनको परिवेशमा पहाडबाट चितनको एक एउटा परिवार छ, त्यो परिवारको मिलेर चाहिँ काम गर्छ त्यसले अलिकति। त्यस पछाडि चाहिँ त्यहाँ अर्को परिवार आउँछ, त्यसको अर्को पुस्ता आउँछ, त्यो पुस्ता चाहिँ अलिकति स्वार्थी किसिमको निस्कन्छ अनि चाहिँ आफूमा केन्द्रित हुने सुरु गर्छ त्यसले। त्यो घर परिवार समाज भनेर त्यति साह्रो हेर्दैन। त्यस पछाडि अर्को पुस्ता आउँछ, त्यो नेपाल पनि उसले हेर्दैन, बाहिर चाहिँ हेर्छ। त्यो कसरी यो पुस्ताहरू मैले अघि के भने भनेदेखि यो त्यसलाई चाहिँ मैले के भने छु भने व्यक्तित्वको विघटन क्रमशः यो कस्तो रहेछ भने सामन्तवाद पछाडि सामन्तवादसम्म सामन्तवादका आफ्ना एउटा कमी कमजोरीहरू सधैँ छन्, त्यो अर्को पाटो भयो। तर त्यसमा एउटा विशेषता के छ भने त्यो चाहिँ अलिकति सामूहिक पद्धतिमा चल्ने परिपाटी हुन्छ। तर क्रमशः जब पुँजीवादका केही लक्षणहरू आउँछन्, मान्छेहरू व्यक्तिवादी हुँदै जान्छ अनि त्यो व्यक्तित्व पनि आफै विकसित हुँदै जान थाल्छ। त्यसैलाई यसले चाहिँ अलिकति पुस्ता छ, तिनवटा पुस्ताको क्रममा यसलाई चाहिँ प्रस्तुत गर्ने काम यसले गरेको छ। अब यो व्यक्तित्वको विघटनलाई देखाउने कविताहरू कथाहरू चाहिँ यहाँ थुप्रै छन्, मैले त्यसैभित्र पारेको छु धेरै जसो कथाहरूलाई। जस्तो सहरमा एक दिन त्यो सहरमा एक दिन विवेक भिन्नतालाई चाहिँ त्यसले प्रस्तुत गर्छ। मान्छेको व्यक्तित्व कसरी विघटित हुँदै जाँदैछ भन्ने कुरालाई नै त्यसले प्रस्तुत गर्छ। अब यो ज्येष्ठ नागरिकसँग सम्बन्धित कुरो होइन त यो खानाजी बिर्सन थालिएका पढ्दा पढ्दै पनि बिर्सनेको थाल्यो। कस्तो छ भनेदेखि यो कथा चाहिँ वास्तवमा भन्यो भने यो कथासँगै कथाका लेखनसँग सम्बन्धित छ, कथासँग सम्बन्धित छ। कसैले चाहिँ कुनै लेख लेखिदिनुहोस् भनेर कसरी भनेको हुन्छ, लेखाउँछु म लेखिदिउँला भनेर भनिरहेको हुन्छ, लेखेको त हुँदैन, लेख्नका निम्ति पनि उसलाई समस्या भइरहेछ। अनि आफ्नै लेखबाट कुनै लेख चयन गरेर चाहिँ उसले दिएको छ। त्यो सन्दर्भमा त्यो लेखकले भोगेको अनुभवलाई प्रस्तुत गर्छ त्यो चाहिँ कस्तो छ भनेदेखि ज्येष्ठ नागरिक भनेर अहिले भन्ने गरिरहेको छ उनीहरूका निम्ति बसहरूमा ठाउँहरू छोडिएको छ तर ज्येष्ठ नागरिकमा अर्कै मान्छेहरू भएर कसरी अनि छोड्दा पनि छोड्दैन ज्येष्ठ नागरिक आए छोड्दा पनि छोड्दैनन् अनि छोड भनेर भन्न पनि सकिँदैन म आफै पनि त्यस्तो गर्छु उहाँलाई पनि त्यस्तै पर्या हो भन्ने लाग्छ मलाई यो अलिअलि सत्य घटनामा पनि आधारित हुनुपर्छ भन्ने लाग्छ उहाँका कथाहरू अधिकांश मलाई के लागिरहेको छ भने घटनाहरूसँगै जोडिएका छन् अनि अन्तत उहाँले दुई चार ठाउँ त्यस्तो दुई तिनवटै घटनाहरू त्यहाँ छन् अन्तत उहाँले आफैले चाहिँ अलिकति दलपति भएर आफू बस्नुहुन्छ त्यसैलाई अलिकति त्यहाँ प्रस्तुत गरिएको छ त्यसलाई भनिएको छ सहरमा एक दिन र यसले चाहिँ वास्तवमा भन्यो भने विवेकहीनतालाई अलिकति बढी प्रस्तुत गर्छ एउटा भनेर सिट तोकिएको छ त्यहाँ मान्छेको छोडिदिँदैन अर्कै बस्छ अनि त्यो मान्छे आयो भने पनि ख्याल गर्दैन उपेक्षा गरेर बस्छ हो अनि भन्नै पर्ने कराउनै पर्ने जो स्थिति छ त्यसलाई यसले अलिकति प्रस्तुत गर्छ त्यस्तो भन्दा पनि बढी अर्को चाहिँ लेखनैसँग पनि सम्बन्धित छ मान्छेले यतिभित्र लेख्थे भनेर भन्छ त्यो भित्र त लेखिदिन त सकिँदैन अनि उसले सत्ता पनि सोध्दैन त्यही बेलामा चाहियो भनेर भन्छ त्यस कारणले आफ्ना पुराना के बाँकी छन् भनेर खोज्नु पर्ने अनि त्यसैलाई मिलाएर दिनुपर्ने कुराहरू पनि यसमा अलिअलि परिहाल्छ अनि अनुत्तरदायीपन भनेर भने पनि हुन्छ यसलाई अर्को चाहिँ अब उमरी अर्को कथा त्यो पनि धेरै राम्रो कथा मध्ये नै पर्छ यो चाहिँ वास्तव भन्यो भने महिला देश किसानसँग सम्बन्धित रहेको छ यो कथा त यसमा सामै कथा हो भनेर भने पनि हुन्छ यसलाई त्यो भुइँचालो गयो नि त हाम्रो पछिल्लो भुइँचालो जे छ त्यो क्रममा विकल्लीमा परेको एकजना पात्रको कथासँग सम्बन्धित छ जसलाई चाहिँ प्रेम गरेको प्रेमीले प्रेम गरे जस्तो देखाउने प्रेमीले लगेर बेच्न खोज्छ र त्यो चाहिँ माइती नेपालको सहयोगले चाहिँ त्यो बचेर फेरि आउँछ त्यसैसँग सम्बन्धित कथा छ यो भुमरी र अब यो मान्छे कति निष्कृष्ट हुन्छ मान्छे बेच्नुसम्म पनि कसरी मान्छे अगाडि बढ्छ भन्ने कुरालाई नै यसले अगाडि सार्छ अब त्यो पनि प्रेम गरेको प्रेमको बहानामा प्रेमी भन्छ अनि त्यस पछाडि लगेर चाहिँ बेच्ने प्रयत्न गर्छ अब अघि उहाँले हाम्रो मभन्दा अगाडि बोल्ने हाम्रो भूमिका लेखक गोपिन्द्र प्राध्यापक गोपिन्द्र पौडेलजीले अलिकति त्यसको बारेमा अलिकति सङ्केत पनि गर्नुभयो त्यसले चाहिँ यस्तो नभएको भए हुन्थ्यो भनेर पनि भन्नुभयो त्यसको बारेमा अर्थ हामी फेरि पनि गरौँला अर्थ चाहिँ चुडिएको सङ्घा अब यो चाहिँ विश्वास साथसँग सम्बन्धित छ यो कथा होइन ऐतिहासिक पनि छ यो चिडियाको सँग मलाई ठ्याक्क सम्झना भएन मुरली धर र हजुर 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 यो डिभिजन कति खाली छ भन्ने कुरो आउन थाले क्या. अरू केही होइन यो अरू अर्को अब अर्को कथा छ. चमेली फुल र भमरा अब यो चाहिँ विश्वासघातसँग सम्बन्धित छ. अर्को चाहिँ प्रुफ रिडर गुन्डागर्दीसँग सम्बन्धित धम्क्याएर चाहिँ मलाई जागिर दे भनेर खोज्ने प्रवृत्ति त्यसमा आउन थालेको छ. जागिर खाने खोज्ने प्रवृत्ति छ. अर्को चाहिँ स्वान भन्ने एउटा र गर्ने अर्को त्योसँग सम्बन्धित कथा छ. अनि पाखण्डी प्रवृत्ति भन्ने पनि हुन्छ यसलाई. अर्को चाहिँ नाम भन्ने छ त्यो पनि अवसरवादी प्रवृत्ति नै त्यसमा देखाइएको छ. अनि बलेको आगो यो पनि अवसरवादी प्रवृत्ति विश्वासघातसँग पनि सम्बन्धित छ. अनि गलत स्वामी अविश्वाससँगै जोडिएको कथाहरू छ यो. अब ब्ल्याकमेल भने यो कुलतसँग सम्बन्धित छ, यो धुम्रपानसँग सम्बन्धित. अनि अब त्यो ब्ल्याकमेलिङ छ त्यहाँ चाहिँ कस्तो छ भनेदेखि सुरुमा धुम्रपान गर्ने छोरोले सिक्छ अनि चाहिँ छोड्ने त छोड्छ तर फेरि अर्को तरिकाले फेरि चाहिँ सुर्ती खान सुरु गर्छ अनि बाउलाई छोरोले सिक्छ अनि बाउसँग चाहिँ ब्ल्याकमेलिङ सुरु गर्छ उसले अनि पैसा दियो भनेर. त्योसँग सम्बन्धित छ यो जम्मै कथाहरू. अब यी कथाहरूले मैले चाहिँ भनिहालेँ व्यक्तित्वको विघटन. हाम्रो अब पुँजीवादको विकास हुने बित्तिकै मान्छे चाहिँ यो व्यक्तित्वको विघटनको परिभाषी अलिकति बढ्दै रूपमा हुने रहेछ. अनि मान्छेमा भएका नकारात्मक प्रवृत्तिहरूको बढी चर्चा यो कृतिले गरेको छ. अब त्यसको आलोचना यसले बढी गरेको छ. अब यति भनिसकिसकेपछि मलाई अब यही केही कथाहरू चाहिँ असाध्यै राम्रा कथाहरू छन्. अब मैले भन्नै पर्ने एउटा कथा छ, घनश्याम ढकालको परिवारलाई लिएर लेखिएको कथा हो भन्ने छ मेरो. अब त्यो चाहिँ उहाँ नै जान्नुहुन्छ. सहित परिवारको उपेक्षा त्यसमा चाहिँ भनिएको कथाको नाम चाहिँ सहित व्यक्ति आमा जुन शीर्षक छ त्यो धेरै उत्कृष्ट कथा. त्यस कथा सङ्ग्रहको एकदम उत्कृष्ट कथामध्ये पर्छ यो. यो अलिकति अहिलेको राजनीतिक विडम्बनासँग पनि जोडिएको कुरो छ. शहीदहरूको हिजो त ठुलै प्रशंसा थियो, त्याग तपस्या र बलिदान उनीहरूले गरेका थिए, शौर्य पनि उनीहरूले गरेका थिए. तर अहिले चाहिँ अब कस्तो भएको छ भने शहीदहरू त्यसैले शहीद गेटहरू बनाइए, शहीदका नाममा गेटहरू बनाइए. तर अहिले शहीदहरू केही शहीद शहीदका पत्नीहरूले वा परिवारहरूले रुगेर बस्नुपर्ने सृजना भएको छ. शहीदहरूलाई उपेक्षा गरेर फालिएको छ. अब यसमा चाहिँ त्यति मात्रै छैन, शहीद छोरो शहीद भएको छ अनि शहीदको श्रीमान पनि जनताकै सेवामा समर्पित भएर लाग्दा चाहिँ बितेको छ. उनका थुप्रै कथाहरू अथवा लेखहरू रचनाहरू भनौँ न प्रकाशन बाँकी छ, गर्न बाँकी छ. नेताहरू गएर हामी यो चाहिँ हामी छाप्छौँ छापिदिन्छौँ भन्छन् तर कहीँ पनि त्यो छाप्ने कुनै उनीहरू वास्ता गर्दैन, उपेक्षा गरेका छन्. शहीद व्यक्ति आमा भनेको चाहिँ त्यो त्यही शहीदको आमा चाहिँ त्यहाँ लेखमा बस्छिन्, सधैँभरि आएर बसिरहन्छन्. अनि उनीसँग एउटा झोला छ, झोलामै नै लेख श्रीमानले लेखेको जो उनी पनि शहीद हुन् वास्तव भन्ने हो भने उनले लेखेका रचनाहरू छन्। अब हिजो त छापिदिन्छु भन्थे, अहिले त कोही पनि त्यस्तो छैन. अहिले शहीद परिवारमा गरिएको यो उपेक्षा जुन खालको उपेक्षा छ त्यो उपेक्षालाई यसले प्रस्तुत गरेको छ. उनीहरूको त्याग तपस्या अब भनेर नेताहरू एउटा भन्छन् अर्को गर्छन्. अब अर्को स्थितिबोध भन्ने एउटा कथा छ. अब यो कथा पनि वास्तव हुने राजनीतिक विडम्बनाकै राजनीतिक स्खलनकै मैले सामाजिक र राजनीतिक स्खलनको कुरा गरेँ यो किताबले कस्तो गर्ने भनेर. त्यही स्खलनलाई चाहिँ यसले कस्तो गर्छ अब स्थितिबोध भनेर त्यो श्रीसरले त्यसलाई सन्दर्भ गर्न खोजेको हो त्यो चाहिँ अलिकति बुझ्नलाई गाह्रो तर कथा धेरै राम्रो छ. अब प्रतिकार समितिमा बसेर पञ्चायतका निम्ति हिँडेका मान्छेहरू अब अहिले चाहिँ माओवादीमा आएका छन् र माओवादीका नेताहरूले चाहिँ शासनमा मञ्चहरूमा लगेर राख्ने हेरेका छन्. बिचमा उनीहरू बहुदलवादी पनि हुन्छ, रातारात बहुदलवादी पनि हुन्छ. त्यसैलाई यसले लामो श्रृङ्खलामा प्रस्तुत गरेको छ. त्यो पनि यो कथा सङ्ग्रहभित्रको एउटा राम्रो कथा हो भन्ने लाग्छ. अर्को त्रिकोण भन्ने अर्को कथा छ. त्यो त्रिकोण भनेको चाहिँ जुन दिशातिर नेताहरू बसिरहेका छन् अनि नेताहरूलाई खुसी पार्नका निम्ति नजराना पैसाहरू पुर्याउँछन् चुनावको बेलामा मान्छेहरू. या तिर्तिरसम्म मैले ठाउँ भने नाच्दै नागार्जुनमा छन् कोही कता छन् कोही कता छन् कहाँ पुगेर चाहिँ ढेकीहरू नजरानाहरू चलाइन्छ चढाइन्छ. त्यसबाट के गरिन्छ भने त शोषण त्यसबाट फाइदा लिने व्यक्तिगत फाइदा लिने जुन प्रवृत्ति छ त्यसलाई चाहिँ त्रिकोण भन्ने कथाले प्रस्तुत गरेको छ. यी राम्रा कथाहरू मध्येका कथाहरू हुन् मैले सबै कथाहरूको बारेमा अहिले धेरै चर्चा नगरौँ भन्ने लाग्यो. अब यसमा चाहिँ कतै विश्वासघात विश्वासघातका दुई तिनवटा कथाहरू छन् यहाँ. मान्छे चाहिँ कसरी विश्वासघात गरिरहेको छ मानिसहरूलाई भन्ने कुराहरू आउँछ. यस्ता खालका कथाहरू छन् यहाँ. अब ब्ल्याकमेल गर्ने त्यस्ता खालका कथाहरू. अब म अलिकति आफूलाई लागेको कथा बारेमा अब मैले घनश्यामजी के घनश्याम भन्नुभयो यो हरिहर खनालजीका कथाहरूको बारेमा अलिकति विशेषताको बारेमा पनि अलिअलि कुराकानी गरिसकेका छु. यसमा केही राम्रा कथाहरूका बारेमा पनि मैले चर्चा गरिसकेका छु. त्यो चुडिएको चङ्गा पनि एउटा राम्रै कथाभित्र पर्छ. अघि अलिकति हाम्रो उहाँले अलिअलि आलोचना पनि गर्नुभयो गोपिन्द्रजीले, डाक्टर गोपिन्द्रजीले अलिकति आलोचना पनि गर्नुभयो. मलाई लागिरहेको त्यो कुरो के छ भने स्वतस्फूर्तताको पछि यथार्थको चित्र यहाँ सबै कथाहरूमा छ. यथार्थभन्दा बाहिरका कुरा केही पनि छैनन्. तर रचनाकार भनेको यथार्थको पुनर्सृजन गर्ने हो, यथार्थको पछि पछि जाने होइन. सायद केही कथाहरूमा चाहिँ त्यस्तो पो भयो कि भन्ने लाग्छ मलाई. यहाँभित्रको एउटा राम्रै कथाभित्र पर्छ, ऐतिहासिक घटनासँग सम्बन्धित छ. मैले अघि भने 90 सालको कुरा पनि आएको छ, 97 सालको कुरा पनि आएको छ. 97 सालको जुन विद्रोही विचार आयो त्योसँग नायक हेरेको पनि छ. त्यो कथा मा अलिकति उहाँले पनि अघि कुरा गर्नुभयो. उहाँको भन्दा मेरो चाहिँ अलिकति भिन्न कुरा के हो भनेदेखि सायद पुनर्सृजन भनेर हामीले यथार्थ आखी कथा भनेको त यथार्थको पुनर्सृजनै त हो. हामी अलिअलि त्यसलाई आफ्नो तरिकाले पुनर्सृजन गर्छौँ. पुनर्सृजन गर्ने क्रममा चाहिँ अलिकति ध्यान पुग्न नसकेको हो र स्वतस्फूर्तताको पछि गएको हो कि त्यसको चाहिँ अलिकति ख्याल गर्नुपर्छ कि भन्ने मलाई लाग्छ. जस्तो उदाहरणको निम्ति भने त्यहाँ चाहिँ त्यो छोडिएको सङ्घामा जो पात्र छ त्यो पात्र चाहिँ जजमान हो, त्यो चाहिँ कुरो च्याङ गर्छ अनि कुरो जहाँ गएर उसले कुरो च्याङ गरेको त्यहाँ त्यसको छोरीसँग उसको प्रेम बस्छ. यो कथा धेरै चिजहरू छन् यो कथाहरूमा, दुई तिनवटा कुराहरू छन्. एउटा चाहिँ काठमाडौँको नेवार समुदायको एउटा सांस्कृतिक पात्र पनि यसमा आउँछ. अनि अर्को चाहिँ शहीदहरूको र 90 सालको घटनाक्रमहरू पनि आउँछ. र त्यतिखेरको राणा शासनसँग विरोध गर्ने विरोधी स्वर पनि यहाँ आउँछ. र यो नायक चाहिँ जेल बस्छ, जेल पर्छ भनौँ न, उसलाई चाहिँ जेलमा हालिन्छ. जेलबाट निस्किसकेपछि उसले चाहिँ अर्को श्रीमती लिएर आउँछ र पहिलेको श्रीमतीले चाहिँ आत्महत्या गर्छ. यहाँ कथामा सुरुमा ईश्वर बल्लभको एउटा अंश कविताको अंश त्यहाँ राखिएको छ. त्यो कविताको अंशलेदेखि नै अंशले नै मलाई चाहिँ अलिअलि कता कता अलिअलि के हो यो भन्ने पारेकै हो. मलाई कथा पढिसकिसकेपछि अरू सबै कुराहरू त्यो कथामा राम्रो छ. अलिकति परिपाक यही कि भन्ने मलाई लागेको हो. यो मैले उपदेश दिनु पनि खोजेको होइन. हरियर खनाल सृजनामा हामीभन्दा धेरै माथि हुनुहुन्छ. यो भन्न सजिलो छ, गर्न अलिकति कठिन छ, तर पनि लागेको कुरो त भन्नु पर्यो भन्ने लागेको हो. जो नायिका हो त्यो उसको चाहिँ नायक जेलमा परिसकिसकेपछि धेरै दुःख कष्ट खपेर पहिले त अन्तर्जातीय विवाह छ. अन्तर्जातीय विवाह हुँदा हुँदै अब घरमा बस्न सक्ने कुरो भएन, घरबाट बाहिर निस्कन्छन् उनीहरू. बाहिर निस्किसकिसकेपछि अब श्रीमान जेल जानुपर्छ. उसले चाहिँ अलिअलि राणा शासन विरोधी कुरा पनि भन्ने गरे उनीहरूले. त्यस कारण जेल पर्छन् अनि दुःख पर्छ. दुईजना बच्चाहरूलाई उनले चाहिँ त्यो महिलाले नायिकाले त्यो चाहिँ उनले हुर्काउँछिन्. श्रीमान त अर्को श्रीमती लिएर आउँछ. त्यस पछाडि उनले अलिकति आफ्नो असन्तुष्टि व्यक्त पनि गर्छिन् तर आत्महत्या गरेर मर्छिन्. यो स्वतः स्फूर्तताको पछि गइयो कि क्या हो. एकजना स्वस्थले पुनर्सृजन यथार्थको जुन गर्नुपर्ने गरिए नै कि क्या हो भन्ने लागेको हो मलाई. त्यसमा सामान्य कुरा थियो तर यो चाहिँ यथार्थ घटना हुनुपर्छ. अब यो ईश्वर बल्लभसँग जोडिएको त हो कि होइन मलाई त्यो भन्न सक्दिनँ. म ईश्वर बल्लभको कविता सुरुवात गरिएको हुनाले त्यो कतै किताबको छ कि सङ्केतको गर्छ कि भन्ने मलाई लाग्ने. अब त्यो नहुन सक्छ तर त्यो कथालाई अलिकति मात्रै थोरै मात्रै अर्को रूप दिएको भए चाहिँ धेरै राम्रो उम्दा. यद्यपि अहिले पनि यो कथा त राम्रै छ तर जब प्रगतिवादी कथाकार भनेर उहाँलाई हामी भन्छौँ भने यो प्रगतिवादी कथाकारले लेख्ने कथा चाहिँ पढेने कि भन्ने मलाई लाग्ने. त्यसको चाहिँ अरूतिर पनि भएको हो कि भन्ने मलाई लागिरहेको छ. मलाई लागेको एउटा चाहिँ हो कथामा अब हामीले त के भन्छौँ भने उहाँले नै भन्ने गर्नु भएको छ. उहाँले अन्तर्वार्ताहरू विविध ठाउँहरूमा के दिनुभएको छ भने साहित्यले चाहिँ समाज रूपान्तरण गर्नका निम्ति भूमिका खेल्नुपर्छ भनेर भन्ने गरेका छन् भन्ने गर्नु भएको छ उहाँले. हामी पनि त्यो भन्ने गरेका छौँ. समाज रूपान्तरणकारी भूमिकामा चाहिँ यी कथाहरूले यथास्थितिलाई यिनीहरूले देखाउँछ. यथास्थितिलाई बदल्नका निम्ति प्रेरित गर्ने काम चाहिँ यिनीहरूले अलिकति केही गरेनन् कि. यो सबै कथाको बारेमा भनिनँ मैले. केही कथाहरू उम्दा कथाहरू छन्. अघि मैले जे चर्चा गरेँ ती कथाहरू धेरै राम्रा कथाहरू हुन् तर अधिकांश कथाहरू चाहिँ त्यस्ताको परेकी त्यसमा अब उहाँले आफैले जे भनिरहनु भएको छ त्योसँग अलिकति मिलेनन् कि भन्ने मलाई लाग्ने मात्रै हो. यो मेरो यो विचार हो, त्यो नहुन सक्छ तर मलाई चाहिँ त्यस्तो लाग्यो. तर यो कथा सङ्ग्रह त्यतिका त्यसको आधारमा यो चाहिँ नराम्रो भनेर म भन्न सकिँदैन. यसका केही कथाहरू धेरै राम्रा उत्कृष्ट कथाहरू छन् र मैले कोही चर्चा पनि गरेँ. त्यसको निम्ति म उहाँलाई बधाई ज्ञापन गर्न चाहन्छु. र मेरो भनाइ अलिकति मैले के भन्न खोजेको हुँ त्यो चाहिँ अलिकति राख्न सकिनँ भन्ने पनि मलाई फिल भइरहेको छ. त्यसो हुन आउँदै पनि मेरो भनाइलाई यति नै टुङ्ग्याउने यहाँहरूसँग अनुमति चाहन्छु र बिदा हुन्छु. धन्यवाद.
धन्यवाद वरिष्ठ सौन्दर्य चिन्तक निर्माताज्यू. हामीले हरियर खनालका जीवनी व्यक्तित्व कृतित्वका भौगायनिक पाटाहरू उहाँबाट बुझ्न पायौँ. अघि सुरुमै म धेरै नबोलेको पनि यही कारण थियो, कुरा नदोरियोस् भन्ने थियो. उहाँको जीवनलाई नै अर्को एउटा कसैले लेख्यो भने एउटा उपन्यास भन्न सक्ने. निनुता बगानकै शब्दमा भन्ने हो भने एउटा गोठालो सोसरको जीवनदेखि शिक्षक, प्राध्यापक, पत्रकार, नेता, साहित्यिक पत्रकार, लेखक, यी सबै चरणहरू सबै जीवनका भोगाइहरू हरि हरि शर्मा हरि अर्थनालसँग छन्। हामीले यो कुरा थाहा पायौँ र यो कृतिको समीक्षा पनि उहाँले दस्तुगत ढङ्गले गर्नुभयो। कृति समीक्षामा एउटा कुरा लाग्छ, म पनि साहित्यको विद्यार्थी हुँदा कुनै कृतिलाई सिद्धान्तको बलि चढाउने या कृतिमा के छ, कृतिको कृतिबाट कुनै सिद्धान्त अर्को सिद्धान्त पनि भेट्न सकिन्छ, यो एउटा सोचनीय बाटो पनि बनेर आएको छ जस्तो लाग्छ। मैले यति बोल्ने दृष्टता गरेँ। हाम्रो बिचमा पूर्व मन्त्री राष्ट्रिय सभाका संसद माननीय किरणनाथ शर्माज्यू उपस्थित हुनुहुन्छ, उहाँ मञ्चमा आइसक्नु भएको छ, उहाँलाई म हार्दिक स्वागत गर्छु। अघि मैले आफ्नो ग्रहण गराएको छु। यस बिचमा हामी हरिहर खनालको एउटा गीत सुन्छौँ। साया तामाङलाई म त्यो गीत प्रस्तुतिका लागि अनुरोध गर्दछु।
धन्यवाद। सर्वप्रथम हरि सरलाई, उहाँले चाहिँ मलाई रामबहादुर पहाडी बुवाको साथीको नाताले यहाँसम्म मलाई गीत प्रस्तुत गर्न मौका दिनु भएकोमा म धेरै 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 नै धन्यवाद दिन चाहन्छु। गीतको लय त मसँग खासै छैन, तर भए पनि बुवाले सिकाइदिनु भएको झन् थोरै ठाउँ प्रयास चाहिँ गर्छु। कृपया कहीँ कतै गल्ती भयो भने तपाईँहरूले सताइदिनु होला। धन्यवाद। गर्दछौ काम काढेर सधैँ पछि नातर एकै कसै छ हेर सुनको थाल कसै छ कसै छ हेर शरीर नङ्गो कसै छ खाँचै खात कसै छ खाँचै खात आउँछ दसैँ धनीकै निम्ति आउँछ तिहार हाम्रो चाहिँ त यो चाहिँ खाली छ निधार खाली छ निधार के हामी पनि यो संसारका मानिस होइनौ र हामीले टिप्ने यो हामीले टिप्ने यो संसारमा ठाउँ नै छैन त ठाउँ नै छैन त हजार हजार खुवाएर हामी गरिब मानिस दुई चार जना मात्रै छन् मात्रै छन् उता लगेर धनी त लगेर धनी त कमाई गरी पनि धनी त गर्दैन गरीबको माया गरिबले गर्छ धनीले गर्दैन धनीले गर्दैन देशको माया खमुटु भित्र यो हाम्रो देश सरी देशको माया खमुटु भित्र यो देश हाम्रो हो नेपाली हामी नेपाल हाम्रो यो देश हाम्रो हो यो देश हाम्रो हो दिने छौ करे यो ज्ञान पनि देशको लागिमा आउनेछ दिन गरिबको गरिबको पनि हामी नै मिलेमा हामी नै मिलेमा आउने आउने साथी उठ हे दाजु उठ हे भाइ कनेरी उठ हे उठाए जिसका जवान उठा नेपाली उठाए जनता उठे यो देश उठ ऊर्जा छ नेपाल कन्नेरी हाम्रो जागर भित्र हाम्रो छ हिमाल
कन्नेरी हाम्रो जागेर भित्र हाम्रो छ हिमालय गीत प्रस्तुतिका लागि धन्यवाद हरिहरान चित्र कविताका पनि प्रस्ताव हुनुहुन्छ यसपछि संक्षिप्त मन्तव्यका लागि म राजनीति गर्ने डाक्टर सूर्य राज आचार्यको म सादर निवेदन गर्दछु अति संक्षिप्त भन्नुभएको छ हरिहरले
यो पुस्तक लोकार्पण समारोहका स्मारक थियो वर्षमा भन्नुभएका वरिष्ठ अतिथिगणहरू मेरा आदरणीय गुरु आजका स्रष्टा हरिहर खनालज्यू उपस्थित सबैलाई नमस्कार म यो बोल्नको लागि म एकदमै संयोगले म यहाँ उभिँदै छु वास्तवमा म साहित्य क्षेत्र भएको मान्छे होइन म पेसाले इन्जिनियर हुँ अत्यन्तै यान्त्रिक र मलाई यो समारोहमा मैले भन्नै पर्ने एउटा कुरा के भने मलाई हरिहर सरले हाई स्कुलको बेलामा आठौँ कक्षा सात आठौँ कक्षादेखि दस कक्षासम्म अङ्ग्रेजी अध्यापन गर्नुहुन्छ मेरो स्कुलमा र अघि नै यहाँ भनिहाल्नुभयो उहाँको व्यक्तित्वको बारेमा त सायद उहाँ जस्तो उहाँ शिक्षक हुँदाखेरि उहाँले क्लासरुममा मात्रै पढाउनु होइन अक्षर औसत शिक्षकले ब्ल्याकबोर्डमा पढाउँछ र सर्वोत्तम शिक्षकले उसको व्यक्तित्वले उसको कामले विद्यार्थीले प्रेरणा दिनुपर्छ शिक्षकको रूपमा पनि त्यस्तो एउटा कर्मयोगी शिक्षक हुनुहुन्थ्यो र मैले धेरै पछि थाहा पाएँ उहाँ साहित्यकार पनि हुनुहुन्थ्यो भन्ने मैले थोरै यहाँहरूसँग के सेयर गर्न खोजेँ भने यहाँ पूर्व शिक्षा मन्त्री नै यहाँ मञ्चमा हुनुहुन्छ हाम्रो शिक्षाले एउटा साहित्यकार साहित्य भनेको म बुझ्छु साहित्य मनपर्छ म साहित्यकार होइन साहित्य सिर्जना गर्ने मेरो क्षमता पनि छैन तर बुझ्छु तर एउटा स्कुलमा एउटा अङ्ग्रेजीको शिक्षक सँगसँगै साहित्यकार पनि एउटा राष्ट्रिय स्तरको यस्तै साहित्य व्यक्तित्व हुँदाखेरि म एउटा विद्यार्थी हुँदाखेरि अङ्ग्रेजीको एसएलसीमा कसरी धेरै नम्बर ल्याउने यो मात्रै भन्ने नपढेर त्यो पनि हाम्रो शिक्षाले दिन सक्नु पर्थ्यो नि र त्यो अझै पनि निरन्तरता नै पाइरहेको छ हाम्रो स्कुलमा हाम्रा शिक्षामा हामी साहित्य सेट छैन र म यो साहित्यको विषयमा यो किताबको बारेमा मैले टिप्पणी गर्ने मन लागेको छैन म त्यसमा प्रवेश गर्दिनँ तैपनि छोटो एउटा म मेरो निजी एकदमै निजत्व अनुभूति म यहाँलाई के सेयर गर्न चाहन्छु भने साहित्य भनेको समाजलाई अघि नै यहाँहरू भन्नुभयो त्यतिसम्म मलाई थाहा छ साहित्यकारले हामी साधारण मान्छेले नदेखेको दृष्टि साहित्यकारसँग हुन्छ एउटा बिम्ब प्रयोग गर्दा जस्तो यो क्यामेराले हाम्रो बाहिरको आकृतिको फोटो खिच्छ तर शरीरमा भित्र के भएको छ भने पनि एक्सरे क्यामेरा चाहिन्छ साहित्यकार भनेको समाजको एक्सरे तस्विर उचाल उतार्ने त्यो आँखा साहित्यकारहरूसँग र त्यस अर्थमा हाम्रो समाजका अहिले समस्याहरू हरेक क्षेत्रका तपाईँको शिक्षाको भन्नुहोस् विकासको भन्नुहोस् राजनीतिको भन्नुहोस् संस्कृतिको भन्नुहोस् हरेक ठाउँको एउटा त्यसको समस्या के हो भने हाम्रो हेराइ छिपछिपे रहेको हाम्रो हेराइ अत्यन्तै छिपछिपे छ र अरू देशहरूमा समृद्ध मुलुकहरू किन चाहिँ समृद्ध भए भन्दा हामी विकास समृद्धि प्रविधि भन्छ त्यो मात्र काफी होइन त्यहाँको साहित्य कला संस्कृति चोचिएकोले खालि त्यहाँको संस्था मात्र होइन संस्थाको काम त साहित्य चेत नागरिकहरूमा भर्ने पनि हो म धेरै वर्ष जापानमा बसेँ यहाँले जानु होला जापान भनेको हामी टोयोटा गाडी र घडीले मात्रै चिनिन्छौँ पहिला त्यही नै चिनिन्छौँ म 17-18 वर्ष टोकियोमा बस्थेँ त्यहाँको विश्वविद्यालयमा प्राध्यापन पनि गर्थेँ रिसर्चको अध्ययन अनुसन्धान उसमा थिएँ मेन रूपले जाँदाखेरि जापानीहरू समृद्ध भएको त्यो विज्ञान प्रविधिले मात्रै होइन त्यो त अत्यावश्यक कुरो हो तर पर्याप्त कुरो के हो भने त्यो कलाको छेद साहित्यको छेद तपाईँले यहाँ टोयोटा
उनीहरूले अमेरिकाबाट फोर्ड र चाहिँ जेनरल मोटर्सको टेक्नोलोजी ल्याएर टोयोटाको गाडी बनाए. त्यो टोयोटाको इन्जिनियर पनि किन त्यो अमेरिकनको गाडी भन्दा टोयोटाले किन मार्केट दियो भने त्यहाँको मेकानिकल इन्जिनियरमा त्यो कलाको छेद छ, त्यसको डिजाइनमा, त्यसको स्टेयरिङ समात्नेमा. त्यसैले हामीले मैले के यहाँलाई अनुरोध गर्न खोजेको भने हामीले के मिस गरेको छौँ भने त्यो साहित्य र कलाको क्षेत्रलाई हामीले उहाँहरू जस्तो स्रष्टालाई मैले अहिले यहाँहरू यो चाहिँ त्यो एकाडेमीको हलमा ठुलो हलमा हुनु पर्ने साहित्यका किताबहरू नै एउटा राजनीतिक नेताको जीवनीको किताबहरू भयो भने खचाखच राष्ट्रिय सभागृहमा छिटै पाइँदैन. तर एउटा साहित्य स्रष्टा हेर्नुहोस् त, यो त भलेन्टियर हो. सायद यो उहाँले प्रकाशकले यसको पुरै मूल्य उठाउन पाउँछ हुन्छ हुँदैन, यो बिक्री भएर. त्यसैले हाम्रो समाजको विश्रुतिपनको एउटा कारण यो जो चाहिँ साहित्य कलाको छेद हामीले समाजलाई दिन सकेको छैनौँ. मैले छोटो एउटा टिप्पणी भनेर मेरो कुरा टुङ्ग्याउँछु. त्यो के भने अघि यहाँ सन्दर्भमा पनि आयो, उद्घोषक साथीले पनि भन्नुभयो, प्रगतिशील साहित्य. मलाई के लाग्छ भने म अघि नै भने मेरो अनुभूति एकदम रुख हो, म इन्जिनियर हुँ. र हामी के भन्छौँ भने भौतिक चिज भनेको त्यो नाचमा हुन्छ र भौतिक यान्त्रिक चिज अहिले हाम्रो समाज पनि के भइरहेको छ भने एकदम यान्त्रिक भइरहेको छ. र के हुन्छ भने तपाईँले म सानो एउटा बिम्ब प्रयोग गर्ने अनुमति दिनुहोस्. भुइँचालो जाँदाखेरि हाम्रो धरला भत्तु लड्यो. अब त्यो हुन त त्यो 90 सालमा त्यसमा इन्जिनियरिङ नै प्रविधि भएको भए पनि लड्न सक्छ, जतिसुकै हामीले बलियो बनाए. तर धरला जतिको रुख चाहिँ भत्किँदैन, त्यो रुख चाहिँ अर्ग्यानिक हुन्छ, त्यो जैविक हुन्छ, अर्ग्यानिक हुन्छ. अर्ग्यानिक चिज चाहिँ भत्किँदैन, यान्त्रिक चिज बनाएको भत्किन्छ. त्यसैले साहित्यले के दिनु भने समाजलाई अर्ग्यानिक बनाउँछ. साहित्य भनेको साहित्यले यो चाहिँ सिमेन्ट बोल्ड जस्तो समाजलाई बलियो बनाउँछ, साहित्यले काम गर्दैन. साहित्य आफै आएको हुनु पर्यो, अर्ग्यानिक हुनु पर्यो, जैविक हुनु पर्यो. साहित्यलाई हामीले यान्त्रिक बनाउन खोज्यौँ भने, साहित्यको मार्फतबाट समाजलाई ठ्याक्कै यसरी बदल्ने भन्न खोज्यौँ भने त्यो यान्त्रिक साहित्य हुन्छ. त्यसैले साहित्य आफैमा आउनु पर्यो, प्राकृतिक हुनु पर्यो, अर्ग्यानिक हुनु पर्यो. अनि त्यो साहित्यले धब बनाएको समाज रेजिलियन्ट हुन्छ. त्यसले कुनै पनि भूकम्पहरू जस्ता सबै राजनीतिक उतार चढावहरू समाजमा आउने नैराश्यताहरू चिर्न सक्छ. र एउटा त्यसलाई म फेरि म माथि चाहन्छु. मेरो अत्यन्त एकदमै यो तटस्थ मेरो चाहिँ अब्जर्भेसन हो. म साहित्यको अनुरागी त्यस्तो समीक्षा गर्ने मेरो त विषय होइन, म त भ्रष्टता पनि गर्दैन यहाँलाई. मैले खालि मेरो निजी एकदमै यो के भन्छ प्राइभेट मैले मेरो अनुभूति मात्रै सेयर गरेका हुँ. त्यस अर्थमा हामीले यो कता कता अघि उद्घोषक साथीले भन्नुभयो, साहित्यले हामीले चाहिँ भएको समाजको चित्रण गर्ने हो कि समाजलाई बनाउनु भन्ने कुरा यी दर्शनकै तहका हुन्. यहाँ त्यो मेरो म त्यसमा चाहिँ थप म टिप्पणी गर्ने मेरो हैसियत छैन मैले लिन. तर पनि म खालि के भन्न म यहाँलाई मैले सेयर गर्न खोज्याउँ भने जुन साहित्यको भूमिका हो त्यो हाम्रो जस्तो समाजमा हरेक क्षेत्रमा त्यो साहित्य क्षेत्र कलाको क्षेत्र कम छ. त्यस अर्थमा मेरो आदरणीय गुरु हरिहर खनालको यो जुन कृति छ, यो स्कलरली अचिभमेन्ट, यसले ठुलो समाजलाई गुण लगाउनु भएको छ. अब साथसाथै हामी सबैले यो चाहिँ यो साहित्य कला यसको क्षेत्र हाम्रो समाज बनाउनमा यो कसरी जोडिन्छ भन्नेमा अझै यसमा साहित्यिक जागरण आओस्, त्यसमा यहाँहरू जस्ता स्रष्टा अग्रज जुन व्यक्तित्व हुनुहुन्छ उहाँले कन्ट्रिब्युट गरिरहनु भएको छ. र अन्तमा आदरणीय गुरु हरिहर खनालको यो साहित्य स्रष्टाको उहाँको क्रियाशीलता अझ बढ्दै गयोस् र यो कृतिको लागि म बधाई पनि दिन चाहन्छु. आयोजकहरूले मलाई बोल्ने मौका दिनुभयो, धेरै धेरै धन्यवाद. साथै यहाँले सुनिदिनु
धन्यवाद. सूर्य राजाचार्यज्यू उपस्थिति थोरै भए पनि हामी सकारात्मक उपस्थितिमा छौँ. हल्लाले मात्रै पनि गुणस्तरीय साहित्य हुँदैन. कृतिको गुणस्तरीय दर्शन श्रोता पाउनु हरिहर सरका लागि काफी छ. आज मैले एउटा सानो सूचना भन्नु छ. यो कृति आज विशेष छुटमा छ, छुट मूल्य 200 भन्नुभएको छ प्रकाशकले. यसपछि हरिहर खनालको एउटा कविता प्रस्तुतिका लागि म रामबहादुर पहाडीज्यूलाई सादर निवेदन गर्दछु.
कामैया सुन कथैला के अनुधानले सागर सिस्नु खाएको बेस आनन्दी मनाले आनन्दी मनाले
प्रमुख अतिथिज्यू अन्य विशिष्ट अतिथिज्यू दुवै दिनभर भर्खरै सबभन्दा पहिले मलाई के भन्नु मन लाग्यो भने निरु चापाज्यूले उहाँबाट थाहा पाएँ भने हरिहरजीको 27 केही रहेछन् मलाई यो कविता साथ गर्नु भनेर उहाँले चाहिँ निकालिदिनु भयो त्यो त्यो त्यसको मैले अवसर लिएको मात्रै हो मलाई चाहिँ बोल्ने म्यान्डेट छैन तथापि म दुई मिनट बाल्दा 27 होइन 27 भइसकेको रहेछ अनुवाद समेत भनेर तर एउटा संयोग कस्तो पऱ्यो भने उहाँलाई थाहा भएन भर्खरै अर्को एउटा अनुवाद पनि प्रकाशित भएको छ त्यो हो पाकिस्तानी कथा कथा नै हो
र उहाँले
मैला लेखन मैले तपाईँ अझै विशेष गरेर महिला लेखेँ पाकिस्तानका महिला कथाकार कथाकारहरूको 20 कथा उहाँले अनुवाद गर्नुभएको छ र नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भइसकेको छ र पाकिस्तान पनि पुगिसक्यो होला मैले अब मैले भन्दिनँ चाहिँ उहाँले पनि यो भनेर भन्नुभयो मलाई सुने त्यही पुस्तक हामीले त्यो सह अनुवाद भन्ने पनि भयो होइन सहानुवाद के भन्ने दुईजनाको हामी दुईजनाले अनुवाद गरेको छौँ मैले 30 अनुवाद गरेको छु उहाँले 20 अनुवाद गर्नुभएको छ 50 थापी दिएको है मैले उहाँको त्यसरी 28 हुनुभएको छ मैले यो सूचना दिएकोमा नराम्रो काम गरेँ होला धन्यवाद त्यो हो अब अर्को कृति मैले भने एउटा सौभाग्य भन्नुपर्छ पछिल्ला दिनहरूमा म धेरै नजिक छु हरिहरजीको यदि टेलिफोनबाट कुरा गर्दा हामीले बाहिर भाइ भन्ने सम्बोधन गर्छौँ उहाँभन्दा म 55 उमेरले जेठो भएको हुनाले अरू सबै सिक्नु उहाँ जेठो हुनुहुन्छ उहाँको कृतिहरू धेरै छन् मेरो त मौलिक धेरै छैनन् 2-3 मात्रै हुन् अनुवादमा 14-15 छन् यो वार एन्ड पिस मैले नै अनुवाद गरेको हुँ त्यसको धेरै त्यस्तै इन्टरनेसनल रिकग्नाइज पुस्तकहरू अरू पनि छन् त्यस्तो रहेछ अब उहाँले यो मलाई बोलाउनु भयो एकदमै चाहिँ हुनै पर्छ भनेर भन्नुभएको थियो त्यस कारण म आएँ त्यो भर्खरै नानीले गीत सुनाउनु भयो उहाँले गीत गीत पनि लेख्नु रहेछ अब कविता भन्ने त अझै मलाई पनि थाहा छैन मलाई नै भयो हाम्रो आउने बित्तिकै यो कविता कहिले पाठ गरिदिनुपर्छ भन्नुभयो अब म लयमा गजल र गीतहरू मात्रै सुनाउने मान्छे यो गद्य कविता हो त्यति सुन्दर मिठास नहोलाई तथापि मैले यसलाई चाहिँ सुनाउने पर्छ यसको शीर्षक रहेछ मेरो जीवन मगरमा बिरुवा रोप्ने मगरमा बिरुवा रोप्ने यी हातहरू नदी किनारको बालुवा जस्तै ससाना तरेली परेका डोबहरूमा रूपान्तरित भएको मेरो बाहिरी आवरण लाग्छ यो बासी आरामको छोत्रो खला थियो मैनबत्तीको शिखा हो मेरो जीवन मैनबत्तीको शिखा मैले मेरो जीवनको उत्सर्ग गरेर तिमीलाई नयाँ जीवन दिएँ म सुशीतिर हौ तिमी पुतली बगैँचामा फुलहरू फुलिरहेका छन् तर म भने सबै राम्रो कविता रहेछ मैले भर्खरै पढेछु फुलको नसा नसा जीवन बगिरहेछ तर मेरा नसा नसा रगत सुकिरहेछ म क्याक्टस हुँ म क्याक्टस मरुभूमिको बिचमा उभिएको छु काँडा काँडा बोकेर आकाश ताक्दैछु अघि बढिरहेको बुढो क्याक्टस हुँ म क्याक्टस आकाश बेरी मेरो काश गरेर बढ्दैछ बगेकातिर म भने यता सबै थर्कमा आउँछु अब यसले फुलको काठ चढ्नेछ यदि मेरा यति बेला चौतारी थपक्क परेको छ सानो बिरुवा झाँगिएर त्यो बिरुवा जसलाई मैले
जंगली फूलहरू बीचबाट टिपेर अञ्जलीमा राख्दै त्यस चौतारीको नाभिमा गाडे थिएँ। त्यही बेला मैले चिनेको चौतारो क्लान्त पथिकहरूको आश्रय स्थल बनेको छ। आकाश भोलि मेरो काँध चढेर गयो तर यसले मलाई देखेन। त्यसले मेरो जीवनलाई सुसेर आफ्नो जीवन तान्यो। आकाश भोलि मेरो कहाँ चढेर गयो तर त्यसले मलाई देखेन। त्यसले मेरो जीवनलाई चुसेर आफ्नो जीवन धान्यो तर त्यसले जे गर्यो त्यसलाई त्यो आभाससम्म भएन। स्वभाव हो मायाबत्तीको, स्वभाव हो मायाबत्तीको आफै चढेर उज्यालो सक्छ। स्वभाव हो आकाश फेरिको परजीवी भएर पनि आफ्नो अलग्गै अस्तित्व बन्छ। अनि यो पनि स्वभावै हो हरेक फुलको आकाश बेली गएर कुनै घाटी लाग्दा पनि नयाँ फुल फुलाउँदा। कोपिला लागिरहने असमान परिस्थितिमा पनि जिउन खोज्ने मरुभूमिको काखबाट बाहिर निस्कँदै गरेको म एक क्याक्टस हुँ। अँगारो पर्वत चिरेर प्रकाश पर्न खोज्ने झुन्किरीले जस्तै जल्दै पगलदै गरेको मैन बत्तीको शिखा जस्तो मेरो जीवन सबै थोक हो र पनि यो जीवन केही पनि होइन। मायन बत्तीको शिखा जस्तो जल्दै पग्लदै गरेको मेरो जीवन सबै थोक हो तर पनि यो केही पनि होइन। कर्तलाको पातमा परेको पानीको थोपा जस्तो हो मेरो जीवन त एउटा मैले बत्तीको शिखा आफैमा चल्दै पर्दै गएको मेरो जीवन एउटा मैले बत्तीको शिखा हो म आफैमा चल्दै पर्दै गएको मेरो जीवन।
हरिहर खनालको गीति कविता राख्यान सिर्जनालाई हामी यहाँ अनुभूत गरिराखेका छौँ, बुझिराखेका छौँ। अब हाम्रो कार्यक्रम धेरै लामो छैन, उद्घोषकलाई अलिक गाह्रो हुन्छ। हाम्रो आमाले के अरे घरमा पाहुना आएका बेला अलिक थोरै थोरै चिजले तपाईँलाई पुर्याउनु परे जस्तो म आमाको भूमिकामा मलाई देखिराखेका हुन्छु। अलिक जटिल हुन्छ कार्यक्रमलाई समय नसक्नलाई। यसपछि संक्षिप्त शुभकामना मन्तव्यका लागि म माननीय देवनाथ शर्माज्यूमा सादर निवेदन गर्दछु।
यस लोकार्पण कार्यक्रमका अध्यक्षज्यू, मञ्चमा आसीन सुन्दर शास्त्रका अग्रणी व्यक्तित्व किरणज्यू र मिनीज्यू, यहाँ उपस्थित सम्पूर्ण आदरणीय साहित्यिक मन्त्रहरू, सर्वप्रथम म हरिहरज्यूलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। नेपाली साहित्यको भण्डारमा नयाँ कृति उहाँले थप्नुभएको छ र आगामी दिनहरूमा पनि निरन्तर रूपमा यसरी नै उहाँका कृतिहरू आउनेछन् र नेपाली साहित्य समृद्ध गर्नेछ। हरिहरजीले आउनुपर्छ भन्नुभयो, मैले हुन्छ भने आएँ, म आएँ, मैले वचन पुरा गर्नको लागि आएँ। आउनुभन्दा पहिले फोन गरेको थिएँ, म हस्पिटलमा थिएँ, म हस्पिटलबाट सरासर यहाँ आउँदाखेरि अलिकति ढिलो भएको हुनाले आयोजक साथी यहाँका आदरणीय सम्मानित स्रष्टाहरूसँग क्षमा याचना मैले गर्नुपर्छ। मैले हरिहरलाई धेरै पहिले चिने भेटेर चिनेको होइन. हामीले राजनीति गर्ने बेला 22-23 साल 24-25 साल 26-27 साल 28-29 साल 30-40-41-42 सालतिर हामी नयाँ पुस्ताका युवकहरूले प्रगतिशील साहित्य खोजी खोजी पढ्छ, कहाँ पाइन्छ भनेर पढ्छ. र त्यसमा मेरो परिचित कथा प्रगतिशील साहित्य लेखनको आदरणीय स्रष्टा हरिहरज्यूलाई उहाँको कथा पढेर चिने. संयोगवश हरिहरज्यूले मेरो छोरालाई पढाउनु भएको छ. डक्टर साहबले भन्नुभयो मेरो छोराले पनि हरिहर गुरुसँगै पढ्नुभयो र पछिल्लो चरणमा हामी नजिक पनि भयौँ. मैले उस बेलादेखि अहिलेसम्म निरन्तर रूपमा हरिहरजीका पाएका कृतिहरू सकेसम्म पहिलेदेखि हेर्ने गरेको हुनाले हेर्नु पर्ने गर्छु. यो कृति पनि मैले पढ्छु र केही ज्ञान आदर गर्छु. निमितीले अगाडि नै भन्नुभयो हरिहरजीका अधिकांश कृतिहरू, हरिहरजीका अधिकांश रचनाहरू, निबन्धहरू कालजयी छ. त्यसको साङ्गोपाङ्गो अध्ययन भएको छैन. सायद पुँजीवादी फाँटको उहाँ साहित्यकार भएको भए उहाँ धेरै माथि शीर्षस्थ स्थानमा उहाँहरूलाई आसीन गराइन्थ्यो होला. तर उहाँ प्रगतिशील फाँटको कालजयी रचनाहरू लेख्ने रचना गर्ने भोलिन्टियर सेवक, साहित्यको सेवक, नेपाली वाङ्मयको सेवक. हामीले यहाँ उपस्थित भएर उहाँको बारेमा जति धेरै कुरा गरे पनि त्यो पुग्छ, कुरा हुन्छ जस्तो मलाई लाग्दैन. मलाई म पनि हरिहरजी जस्तै अङ्ग्रेजीको शिक्षक भए, अङ्ग्रेजी पढाए. मलाई अहिले अङ्ग्रेजी मास्टर भएकोमा पश्चाताप छ. गुरुलाई थाहा छ कि छैन, पश्चाताप छ कि छैन मैले. हामीले जे सिकायौँ जे पढायौँ हाम्रा छोराछोरीहरू देशभक्ति र राष्ट्र प्रेम गर्ने खाले बनेन. हामीले पढायो विदेशीहरूका सेवक बनाएर पठाएको. अहिले यहाँ हामी बसिराखेका छौँ, हाम्रा कतिपय छोराछोरीहरू विदेश छन्, फर्केर आउँदैन. किनले न बाबुआमाको, न नेपाली साहित्यको, न यो माटोको, त्यो धरतीको माया गर्छन्. यो एउटा पुस्ता हो जसको दिलमा, दिमागमा देशभक्ति छ, राष्ट्र प्रेम छ, प्रगतिशील चेत छ, साहित्यिक चेतना छ. अगाडि यहाँ एकजना नानीले, पछिल्लो पुस्ताको एकजना नानीले गीत गाउनु भयो, मलाई धेरै खुसी लाग्यो. यो हलमा पनि खचाखच त्यस्तै किसिमको नयाँ पुस्तका हाम्रा होनहार युवाहरूको जमघट हुनुपर्ने थियो, तर हामीले त्यो जमघट बनाउन सक्दैन. यद्यपि अगाडि भन्नुभयो म शिक्षा मन्त्री भए, हामीले नेपाली शिक्षा नीति यो विदेशी साम्राज्यवादको सेवा गर्ने शिक्षा प्रणालीलाई अख्तियार गरौँ, त्यो यथावत छ. त्यसलाई अहिले हामी सरकारमा छौँ, सत्तामा छौँ, अहिले पनि हामीले त्यसलाई चेन्ज गर्ने, परिवर्तन गर्ने हिम्मत र आँट छैन, हामीले गर्न सक्दैनौँ. त्यसै कारणले हामी यो पुस्ताले हामीले जति दिनसम्म रहन्छौँ, अब देशभक्तिपूर्ण, राष्ट्रभक्तिपूर्ण साहित्य सिर्जना, कालजयी साहित्य सिर्जना गर्नतिरै हामीले चाहिँ प्रेरित गरौँ, गरौँ, अगाडि बढौँ, जसरी हाम्रो निरन्तरता छ. अझ यसलाई तिखो र धारिलो बनाएर हरिहरजी लगाए यहाँ चाहिँ सम्पूर्ण स्रष्टाहरू, जस्तो मोहनजीलाई जस्तो अरू थुप्रै चाहिँ यहाँ स्रष्टाहरू हुनुहुन्छ जसको इतिहास छ, त्यसले यही क्षेत्रमा निरन्तर रूपमा काम गर्नु भएको छ. हाम्रो धार चाहिँ निरन्तर रूपमा चाहिँ अगाडि बढोस्। तिनीतिर भने जस्तै यथास्थितिको पछि पछि होइन, यथास्थितिलाई चिरेर नयाँ बाटो देखाउने, निर्माण गर्ने दिशातिर, नयाँ बाटो कोर्ने दिशातिर। अब हामी वास्तवमै साहित्यको माध्यमबाट विद्रोहको दिशातिर अग्रसर भएर जानुपर्ने आवश्यकता हो। मलाई यो कुरा यहाँ चाहिँ भन्न मन लाग्छ, किनभने साहित्य यसको साधन हो, साहित्य यसको सिर्जना हो, जुन समाज रूपान्तरणको लागि महत्त्वपूर्ण भूमिका खेल्छ। फेरि पनि म हरिहरजीलाई उत्तरोत्तर प्रगति सुशास्त्रको कामना सहित श्री शब्द यहाँ अन्त गर्छु, धन्यवाद।
धन्यवाद पूर्व मन्त्री एवं माननीय दिननाथ शर्माज्यू। यसपछि हामी कार्यक्रमको महत्वपूर्ण घडीमा आइपुगेका छौँ। अब हामी प्रमुख अतिथिको शुभकामना मन्तव्य सुन्छौँ। उहाँ देशको राजनेता, माछवारी सौन्दर्य चिन्तक, सबै पूर्वीय पाश्चात्य दर्शनका अनुचिन्तक पनि हुनुहुन्छ। उहाँमा म सार्वजनिक मन्तव्यका लागि सादर निवेदन गर्दछु।
आजको यस कार्यक्रमको मञ्चमाजी अनि आजको यस लोकार्पित कृतिको सर्जक खनालजी यहाँ सुपरिचित आदरणीय साहित्यकार, सांस्कृतिक तथा बौद्धिक व्यक्तित्वहरू, सबभन्दा पहिले त म खनालजीलाई हार्दिक बधाई दिन चाहन्छु, उहाँप्रतिमा हार्दिक शुभकामना व्यक्त गर्दछु। उहाँले साहित्यको क्षेत्रमा, कसरी परिवार साहित्यको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ र शास्त्रको भविष्यमा पनि उहाँले यस क्षेत्रलाई अझ धेरै गतिहरू दिनुहुनेछ भन्ने आशा र अपेक्षा गर्दछु। मित्रहरू, म धेरै कुराहरू अहिले म थोरै कुरा राखिरहेको छु। सबभन्दा पहिलो कुरा त खनालजीसँग पञ्चायतकालबाटै भनौँ परिचित म रहिआएको छु र उहाँका रचनाहरू सुरु सुरुका रचनाहरू पढियो पनि र उहाँ सिकाउनु हुँदाखेरि उहाँसँग साहित्यको बारेमा पनि कुराकानीहरू छलफलहरू हुँदै आए। यसै क्रममा मैले उहाँका गीत तथा सङ्ग्रहको एउटा समालोचना पनि लेखेँ, अजमरी गाउँ र आकाश सुने डाँडा मुनिको, त्यो धेरै पहिलेको कुरा हो र उहाँले धेरै लेख्नुभयो, कथा धेरै लेख्नुभयो, उपन्यास पनि लेख्नुभयो। उहाँका रचनाहरूको बारेमा समालोचक साथीहरूले प्रकाश केही सुरुमा गुजुरीजीले र पछि मिनुजीले निश्चित रूपमा प्रकाश पाइसक्नु भएको छ र मैले खेतीको बारेमा धेरै केही भन्नु छैन र मलाई के लाग्छ भन्नुहुन्छ भने यी प्रगतिवादी साहित्यको इतिहासमा उहाँले विभिन्न विधाहरूमा र मुख्य छ कथा विधामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ भन्ने लाग्छ र हामीले उहाँको भूमिकालाई अत्यन्त सकारात्मकमा ग्रहण गर्नुपर्छ र यहाँ उहाँको यही कृतिका बारेमा पनि एउटा मूलभूत रूपमा सकारात्मक ढङ्गले र केही सुझाव दिने हिसाबले पनि पूर्वका साथीहरूले राख्नुभएको छ र मलाई पनि त्यसले यस्तो लाग्छ र जहाँसम्म यो कृतिको अध्ययन गर्ने कुराहरू हो मैले उत्सव पाइन भनौँ कि म त्यति अध्ययन गर्ने मैले सोचिनँ एउटा त्यसको जुन शीर्षक छ शेरी आमा भन्ने त्यो कथा मैले पढेँ दोहोऱ्याएर पढेँ त्यो कथा किनभने यसको अरू पढ्नु नसके पनि यो शीर्षक रहेको शीर्षक पनि एउटा प्रारूप नै होला भन्ने हिसाबले मैले दोहोऱ्याएर पढेँ राष्ट्रको भन्नुहुन्छ भनेदेखि अरू साथीहरूले पनि भनेअनुसार उहाँको कथाहरू राम्रो छ यो पनि राम्रो छ अलिकति के हो भनेदेखि अलिकति सुझाव दिने सन्दर्भमा थोरै पूर्वोक्त साथीहरूसँग पनि म अलिकति सहमत छु र यहाँ साहित्य कुराहरू आउँदाखेरि हाम्रो दुईवटा कुराहरू आए साथीहरूकन साथीले राख्नु हो टिप्पणी गर्ने सिलसिलामा कृतिले पनि सिद्धान्त दिन्छ भनेर एकजनाले भन्नुभयो साइसुरा बोलिजी नै हुनुहुन्छ होला कृतिले पनि सिद्धान्त दिन्छ भन्नुभयो राम्रो कुरा हो त्यो र साथसाथै साहित्य 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 नै हो भने साहित्य जापानमा अध्ययन गरे भन्नुभयो कविता अध्ययन गरे पनि भन्नुभयो अनि त्यसले पनि मलाई अलिकति छोयो भन्नु चाहिँ यी दुईवटा कुराहरूले मलाई अलिकति छोयो र यहाँ प्रसङ्ग के पऱ्यो भन्नुहुन्छ भने खनालजीको यो पुस्तकको विमोचनको सङ्ग्रह पऱ्यो तर मौका होस् म अलिकति साहित्यको बारेमा खास गरिकन प्रगति लागि साहित्यको बारेमा म थोरै कुराहरू मेरो विषयसँग सहमत हुँदै म थोरै कुरा राख्न चाहन्छु प्रगतिवाद भनेपछि हो के त भन्दाखेरि समाजवादी यथार्थवाद होइन यथार्थवाद धेरै किसिमका हुन्छ संस्कृत यथार्थवाद पनि हुन्छ मनोवैज्ञानिक यथार्थवाद पनि हुन्छ होइन थुप्रै थुप्रै खालको यथार्थवाद हुन्छ आलोचना त यथार्थवाद पनि छ त यो भने के हो समाजवादी यथार्थवाद हो आफूलाई प्रगतिशील अथवा प्रगतिवादी भन्नु चाहिँ प्रगतिशील होइन प्रगतिवादी भन्ने साथी प्रगतिवादी भन्नु भएन प्रगतिवादी हो भनेपछि त्यसले के गर्नुपर्छ भने त्यही त्यही मान्यतालाई चाहिँ यहाँ जानुपर्ने हुन्छ र हामीले बिपी कोइरालाको समालोचना गर्न थाल्यो भने बिपी कोइराला प्रगतिवादी भएन नि भन्नु भन्ने कुरो भएन फायरवादी हिसाबले हामीले अस्तित्ववादी हिसाबले मूल्याङ्कन गरौँ न बिपी कोइरालाको होइन पुरै प्रगतिवादी साहित्यको मूल्याङ्कन गर्दाखेरि अथवा साहित्यकार लेखकको मूल्याङ्कन गर्दाखेरि प्रगतिवादको मूल्य मान्यता के हुन् भनेर मूल्याङ्कन गर्नुपर्ने कुरा आउँछ भन्ने लाग्छ यस अर्थमा र यो परिभाषाभित्र रहेर प्रगतिवादको परिभाषाभित्र रहेर साहित्य लेख्नु भयो कि छ भन्ने लाग्छ यहाँ मैले कोभित्र मैले गर्नु पहिला होइन है बुझ्नु होला प्रगतिवादको माने रहेर देख्नु भयो कि छ भन्ने लाग्छ र प्रगतिवादको कुरा गर्दाखेरि कुरा के हुनुहुन्छ भने गोर्खीले भनेको हेर्नु चाहिँ गोर्खीले भनेको कोही एउटा मास्टरले भनेको दुईटा कुरा अति जानी जरुरी छ मास्टरले भनेको के हो भने पहिलेका भौतिकवाद भन्दा फरक मास्टरको भौतिकवाद के हो
मैं ढुंगा पद भौतिकवाद हो भन्दाखेरि विगतका भौतिकवादीहरूले अथवा दार्शनिकहरूले दुनिया बुझ्ने मात्रै कुरा गरे र हाम्रो काम दुनिया बदल्ने हो भन्दा भनौँ सौदाका साहित्यकार भनौँ लक्ष्मी गोर्खीले एउटा चिज भनेका छन् उहाँ एकार्थवादी साहित्यकार होइन युवासँग कुराकानी भन्ने एउटा साना आर्टिकल छ त्यहाँ रिजु मिनीजीले अनुवाद पनि गर्नु भएको छ म साहित्यकार एकार्थवादी साहित्यकार होइन भन्नु भने जबकि माने थियो भनेदेखि यथार्थलाई ढुङ्ग सबैभन्दा पछिल्लो यथार्थवादको प्रवक्ता भनेर मानिएको हो किनभने गोर्खीले कुनै यथार्थवादी साहित्यकार होइन भनेर भने त भन्दाखेरि पुरानो खालको यथार्थवादी होइन म नयाँ खालको यथार्थवादी हो मात्रै भने चाहिँ म पुरानो खालको भौतिकवादी होइन म नयाँ खालको भौतिकवादी हुँ होइन गोर्खीले पनि म पुरानो खालको चाहिँ भौतिकवादी होइन यथार्थवादी होइन आदर्शवादी हुँ के नयाँ खालको चाहिँ यथार्थवादी हुँ भनेर भनेको सन्दर्भ हो त्यो सन्दर्भलाई अलिक बुझ्नुपर्ने खालको कुराहरू बुझ्छ त्यो सन्दर्भलाई बुझ्दाखेरि प्रगतिवादी साहित्यमा माग गर्ने न्याय के हो भने हिन्दूजीले भन्नुभयो हामी सहमतसँग एकदम साहित्य भने पुनसृजन गर्ने खालको कुराहरू त्यो पुनसृजन पुग्ने खालको कुरा हो अझ अर्को बाटोमा के भने पनि साहित्य सृजना गर्ने भनेर भन्छ साहित्यको कुराहरू प्रारूप भन्नुभयो प्रारूप प्राप्त धेरै हुन्छ यो साहित्यकारले लेख्दाखेरि कसले लेखेको त भन्छ भन्दाखेरि अब प्रयोगवादी मान्यता अनुसार भनौँ स्वदेशी प्रयोगवादी मान्यता अनुसार त्यो औसत चाहिएको हुन्न घटनामा पात्रमा विषयवस्तुमा हरेक हरेक चिजमा फेरि के गर्छ भन्दाखेरि प्रयोगवादी कसरी कुगेर लेख्छ प्रायः भने कुर्ने भने अर्को भाषामा भनियो भने कुनै भूतसँगले कुनै एउटा प्रायः निर्माण गर्छ भन्ने खालको कुराहरू हो त हामीले त्यो माग गर्ने कुराहरू हो र खनाजीको कथाको कुरा गर्दै मैले खाद्य जुन कथा पढेँ म थोरै यो सन्दर्भमा थोरै जोडिने कुरा होला यो सही जेठी आमा भनेर जुन कथा असाध्यै राम्रो असाध्य राम्रो छ हेर्नुहोस् है त्यो समाजवादी पात्रभित्र पढ्छ फेरि असाध्यै राम्रो छ त मलाई अलिकति क्ल्याक पढे हेर्नुहोस् कृषि कुरामा त एकदम ठिक छ त्यो किनभने शरीरको रगत बढ्यो आर्थिकमा केही भएन भन्ने चिन्ता यी सबै सबै चिजहरू छ ठिक छ अनि छोरा होइन अब त्यो आफ्नो श्रीमान त्यो महिलाको अनि उसले चाहिँ एउटा क्रान्तिकारी खालका चाहिँ साहित्यहरू लेखेको होइन त्यो चाहिँ नासको रूपमा चाहिँ उसले छानेकी छन् त्यो पनि राम्रो खालको कुराहरू आयो अनि त्यहाँ अलिकति थोरै फलेको अझ राम्रो भयो हुन्थ्यो भन्ने के लाग्यो भने त्यो आमाले अब कस्तो भनौँ यो लडाइँ भयो सहीद भए त्याग बलिदान सब भयो तर पनि केही भएन भन्दाखेरि साहित्य दैवको लीला पनि भएको साथी आएन दैवको लीला भनिन्छ कि दैव पनि भनेर भन्नु त फर्स्ट साहित्यमा त्यो पुस्तकबाट त्यो भन्नु नि हो कि हामीले सायद अलिकति पुर्याउनु पर्थ्यो भन्नु परिया हो कि दैवको लीला होइन पानी खोइ मैला नजाने भन्ने पनि छैन कि पात्र पुग्ने कुरा हो पाण्डुली पनि भनिन्छ महिला फेरि पाण्डुली पनि भन्न जाने महिलाहरू त्यो जाने महिलाहरूले अथवा सम्पूर्ण त्यागको दुःख दुःख एउटा चाहिँ ओरिराखे महिलाहरूले अब दैवको लीला भन्ने के हो त प्रगतिवादले त्यो पात्र हो है त्यो महिला त पात्रको मुखबाट सो पढाउनु ठिक हुन्छ हुँदैन मेरो के हो भनेदेखि सुझाव हो यो कल्याण जस्तो लाग्छ हेर्नुहोस् अब यहाँ के भनेदेखि अब यहाँ मेरो सुझाव कमेन्ट नगरौँ हेर्नुहोस् त्यहाँ कथाहरू थुप्रो थुप्रो साथी लेखेर मात्र र गो दुवै आउनु जरुरी हुन्छ हामी लेख्छौँ थुप्रै थुप्रै लेख्छौँ अब मैले यहाँ सानो समयमा त्यो कमेन्ट गर्नु खोजेको होइन है मैले बिग्रेको होइन हामीले घुम पाएका छौँ घुममा चाहिँ उहाँका राम्रा अझ राम्रो होस् भनिरहेको कुराहरू हो अझ राम्रो होस्
अलिकति सत्य ती कुराहरू अलिकति सत्य हो मैले गाडा आकर्षण डाँडो पनि होइन उसमा अझ मैले गाउँको एउटा कथाको चाहिँ खालको कथा थियो भने चाहिँ चाल बालको जिउ भन्ने मैले संस्कार गरेको थिएँ धेरै धेरै अगाडि कुरा त्यो कथा मन पऱ्यो भने चाहिँ त्यो त हल्का जिउ मन पऱ्यो खेतको परिवेश कुरा होला सायद त्यो परिवेश उहाँको एउटा शिल्पी लेखी तरिका एकदम राम्रो छ रे साहित्यको विद्वानै हुनुहुन्छ उहाँ होइन नेपाली साहित्य मात्रै नभनी साहित्यको विद्वानै हुनुहुन्छ उहाँ यी सबै शिक्षण र सुझाव के भन्नुहुन्छ भने अलिकति प्रारूपको माग गर्छ अलिकति बुझ्नु पर्यो रूपान्तरण हुन्छ साहित्य बस्नुपर्छ भन्नु भन्दाखेरि साहित्यको त धेरै परिभाषा छन् धेरै विभिन्न खालको परिभाषा त थोरै छ कलाकार कलाकारलाई दिन्छ अरू दिन्छ हाम्रो त्यो मान्छे त होइन भन्दाखेरि योतर्फ अलिकति जान्नु पर्ला भन्ने मेरो एउटा सुझाव हो कि कुन कुरा के हो भनेदेखि यस कुराहरू आए साहित्यकारहरूलाई सरकारलाई पुरानो सरकार व्यवस्थाले व्यवस्था गरेको छ ती कुरा एकदम ठिक हो कहिले पनि जस्तो जस्तै हुँदै आइरहेको छ त्यसो नहोस् र हामी एउटा साहित्यिक साहित्यको महत्त्व कहाँ हेर्छ भन्दाखेरि एउटा सामाजिक रूपान्तरणको प्रक्रियामा छ हामीले अनुभव गर्दै आएका छौँ जति पनि परिवर्तनहरू भएका छन् नेपालमा त्यस खालका परिवर्तनहरूमा साहित्यकारहरूको लेखकको सांस्कृतिक कर्मीहरूको साथै ठुलो देन छ हामीले अहिलेको कुरा के गर्ने घरेलु घर त्यही बेलामा होइन भयङ्करका जागेन जाग प्रगति पत्नी जागेन लाग भन्ने कवितादेखि लिएर अनि गुरु प्रसाद ऋषिहरूका कविताहरू केवलपुरी किसानका कविताहरू यस्तै यस्तै गर्नु भन्नु भन्नुहोस् न थुप्रै थुप्रै साहित्यले के भनेदेखि रूपान्तरण गर्ने प्रक्रियामा त्यो कलाकारहरूले रूपान्तरणको प्रक्रियामा महत्त्वपूर्ण भूमिका साहित्यकारले निर्वाह गरेका छन् त्यसले त्यो भूमिका निर्वाह गर्ने सिलसिलामा खुनालजीको एकदम विशिष्ट योगदान कहाँनिर हो भन्नुहुन्छ भने उनीहरूले अलिकति राख्नुभयो त्यो कुरा हो पञ्चायत काल पञ्चायतको कागजात किन भन्नु भन्नुहोस् त्यो जटिल अवस्थामा उहाँले के भनेदेखि एउटा शिल्प रूपमा साहित्यलाई पछ्याएर जुन रचना गर्नुभयो यसले के भने आफूले त एउटा रूपान्तरणको सामाजिक रूपान्तरणको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो त्यहाँको त्यो सबै साहित्यकारहरू उत्पादन गर्नुभयो भन्ने लाग्छ सबै साहित्यकारहरू पनि एउटा उत्पादन भयो माटा रचनाहरू एउटा जस्तो उहाँले भन्नुभयो नाचिजी पनि राख्नुभयो उहाँले कविताहरू पढेर के साहित्य पढेर मैले उहाँलाई चिरेको थिएँ भनेर भन्नुभयो त्यसमा धेरै उत्पादन गर्नुभएको छ त्यो एउटा योगदान हो र कविता साहित्यको फाँटमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ भन्ने लाग्छ र सौन्य शास्त्र क्षेत्रमा पनि उहाँले एउटा यो आफ्नो जिसको हो त्यो अनुवाद गर्नुभयो त्यो धेरै महत्त्वपूर्ण छ मात्रै सौन्य शास्त्रका आधार भन्ने खालको पुस्तक त्यही पनि त्यो धेरै राम्रो कुरा प्रदान गर्छ र जीवनको ठुलो हिस्सा भन्नु भन्नु समग्र हिस्सा भन्नु एउटा साहित्यमा उहाँले लगाउनुभयो त्यस कारणले के भनेदेखि उहाँको यो लगनशीलताको उहाँको योगदानको हामीले समुचित हामीले कदर गर्नुपर्छ हामी कदर गर्छौँ र साथसाथै के हो भनेदेखि थोरै अब अहिले टिपिकल पात्रहरूको सृजना गर्ने प्रक्रियामा पनि अलिकति ध्यान दिनको निम्ति म सुझाव दिन चाहन्छु मैले अहिले यहाँ आलोचना केही दिनु होइन त्यो कुरा स्वयं मैले थाहा छ जीवनदेखि त उहाँ हो स्वयं मलाई थाहा छ साहित्य हो साहित्यमा सुन सिजन भने के हो भनेतिर ध्यान दिने अझ मिठो अझ राम्रो अझ सजग र नयाँ पिँढीलाई झुटो छिटो उठाउने खालको सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने खालको अर्को कथा सङ्ग्रह जीवबाट आउनेछ भन्ने आशा र अपेक्षा गर्दै उहाँलाई विशेष धन्यवाद दिँदै र उहाँको प्रगतिको कामना गर्दै म आफ्नो विषय त्यही अन्त्य गर्न चाहन्छु
धन्यवाद।
प्रमुख अतिथिज्यू यी महत्वपूर्ण विचारहरूका निम्ति र प्रमुख अतिथिका रूपमा हामीलाई समय उपलब्ध गराइदिनु भएकोमा हामी आभारी छौँ। यसपछि हामी लेखकका कुरा सुन्छौँ। म हरिहर खनाल सरलाई सादर निवेदन गर्दछु।
धन्यवाद रमेश शुभेच्छाजी।
कार्यक्रमको
सभापतित्व गरिनुभएका सभापति हो हाम्रो निमन्त्रणलाई स्वीकार गरी पार्नुभएका मार्क्सवादी सञ्चार चिन्तक र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष भूमिति किरण साहित्य पाठमा जसलाई हामी चैतन्य भनेर चिन्दछौँ, चैतन्यज्यू प्रधानमन्त्री तथा अहिलेका राष्ट्रिय सभाका माननीय सदस्य गुरुनाथ शर्माज्यू, आज आजको प्रमुख वक्ताको रूपमा उपस्थित मेरा मित्र मार्क्सवादी सौन्दर्य चिन्तक विशिष्ट विद्वान निमिषा बगाईज्यू अनि बडो संयोगले आजको यो कार्यक्रममा आइपुग्नु भएका धेरै समयपछि भेट भएका मेरा पूर्व विद्यार्थी हालको नेपालको एउटा उदीयमान पार्टी यद्यपि एक हप्ता पहिले त्यसको विषयमा केही झन्झटका कुराहरू पनि सुन्नुमा आएका छन् र म चाहिँ अपेक्षा राख्छु भने त्यो चाहिँ नहोस्, त्यो चाहिँ सुधारियोस्। विपक्षी साझा पार्टी भन्ने जुन छ त्यसको प्रवक्ता पनि हुनुहुन्छ सूर्यराज आचार्य, डाक्टर सूर्यराज आचार्य। मैले उहाँलाई 34 सालमा 10 क्लासमा पढाएको थिएँ मेरो विद्यार्थी। मैले यस्ता विशिष्ट विद्वानको गुरु हुने अवसर पनि प्राप्त गरेको छु सूर्यराज आचार्यज्यू। अनि हाम्रो अगाडि सबैको नाम लिँदाखेरि मात्रै धेरै समय लाग्छ, धेरै विशिष्ट क्षेत्रमा विशिष्ट योग्यता हासिल गरेका विशिष्ट विद्वानहरू हुनुहुन्छ, यहाँ विशिष्ट व्यक्तित्वहरू हुनुहुन्छ। मैले देखिरहेका छु हाम्रो लेखक पूर्व प्रशासक पूर्व माननीय श्रीबहादुर सेन ओलीजी हुनुहुन्छ, यहाँ डाक्टर महेश्वर शर्मा हुनुहुन्छ, यस्तै किसिमले धेरै विद्वान हुनुहुन्छ, रामप्रसाद प्रोफेसर डाक्टर रामप्रसाद जी हुनुहुन्छ, यहाँ रामप्रसाद दाजी र अरू पनि कयौँ विशिष्ट व्यक्तित्वहरू मलाई माया गर्ने दिदी बहिनीहरू हुनुहुन्छ, मेरो श्रीमती पनि यही छु। यहाँहरू सबैलाई मेरो एकदमै सही नमस्कार छ, अभिवादन छ। अब हामी लामो समयदेखि यहाँ बसिरह्यौँ, धेरै लामो कुराकानी गर्ने पक्षमा म गइरहेको छैन। यहाँले मलाई आफ्नो मन्तव्यको क्रममा धेरै सुझाव दिनुभयो, जसले धेरै राम्रा कुरा गर्नुभयो उहाँहरूलाई पनि विशेष धन्यवाद छ, र जसले मलाई विभिन्न किसिमले सुझाव दिनुभयो मेरा कथाहरूको बारेमा समीक्षा गरिदिनुभयो उहाँहरूलाई पनि मेरो विशेष धन्यवाद छ, र दुईटा कथाहरू बारे म अलिकति यहाँ संक्षेपमा चर्चा चर्चा त के भन्ने त्यसको अलिकति क्लियरिफिकेसन दिन जरुरी भयो भने ठाने, त्यसो भएको हुनाले तिनीहरूको विषयमा अलिकति कुरा गर्न चाहिँ चाहन्छु। म एउटा हो यो चुडिएको चङ्गा, चुडिएको चङ्गाको विषयमा म कसरी कुरा राखौँ भने 2038 सालमा मेरो एउटा कथा सङ्ग्रह निस्किएको थियो आकाश सुने डाँडो मुनि भन्ने। त्यो कथाको भूमिका लेख्ने सन्दर्भमा पारिजात दिदीले मैले केही भनेर पनि होइन, उहाँले मेरो कथाहरू पढिसकेपछि उहाँले के भन्नुभएको थियो भने फर्मुलावादी लेखक भन्ने आक्षेप उहाँलाई नलागोस् म चाहिँ यो चाहन्छु भनेर लेख्नु भएको थियो। त्यसको
त्यो भूमिका अहिले अहिले पनि यहाँहरूले पढ्न खोज्नुभयो भने समालोचकका आँखामा हरियर खनाल भन्ने एउटा ग्रन्थ छ, त्यसमा चाहिँ पारिजातको त्यो लेख समावेश छ, त्यहाँ देख्न सकिन्छ। भनेको के हो भनेदेखि मलाई त्यति बेला पनि गहिरो किसिमले पढ्ने मान्छेले खोजिदिइरहेका थिए र म फर्मुलावादी लेखक होइन भन्ने कुरा जानिसकेका थिए। फर्मुला भनेको कस्तो चिज हो भने एउटा साँचो जस्तो टिका बनाउन सकिन्छ साँचोबाट, फर्मुलाबाट। साबुन त्यसरी निर्माण हुन सक्छ तर साहित्य त्यसरी निर्माण हुन सक्दैन। साहित्य चाहिँ समाजको ऐना हो, साहित्य पुनरुत्पादन पनि हो, सामाजिक यथार्थको पुनरुत्पादन पनि हो। तर समाजमा कुन कुरा महत्वपूर्ण छ त्यसलाई, समाजमा जे जति कुराहरू छन् तिनीहरूलाई जस्ताको तस्तै राख्ने भन्ने कुरा त आउँदैन, त्यो कुरामा म सहमत छु। तर प्राथमिकता हामीले निर्धारण गर्नुपर्ने हुन्छ, समाजमा कैयौँ खराब कुराहरू पनि छन् तिनीहरू चाहिँ लागेर हामीहरूले त्यसैलाई अभिव्यक्त गर्न खोज्यौँ भने चाहिँ समयको नष्ट गर्नु सिलाए अरू केही पनि हुँदैन। त्यसो भएको हुनाले अघि सुनिएको चन्दामा मैले के हुन्छ जस्तै मिनुजीले अघि त्यहाँ उल्लेख गर्नुभएको थियो, मेरो आमाले आत्महत्या गरेको देश हो यो, त्यहाँ त्यहाँ दुईटा लाइन ईश्वर वल्लभको उसबाट लिएको छु मैले। के छ भनेदेखि एउटा कडा लिम्बू भन्ने एकजना पत्रकार महिला हुनुहुन्थ्यो, उहाँले ईश्वर वल्लभसित अङ्ग्रेजीमा एउटा अनुवाद अङ्ग्रेजीमा एउटा इन्टरभ्यू लिनु भएको छ, त्यो इन्टरभ्यू मलाई नेपालीमा अनुवाद गरिदिनु पर्यो भनेर कवि मदन रेग्मीले उपलब्ध गराउनु भयो, मैले त्यो अनुवाद गरेँ। अनि रचनाको 142 अङ्क सायद त्यसमा छापिएको पनि छ, त्यो हाम्रो रोजन घिमिरेजीको घिमिरे पत्रिका छ रचना मासिक, त्यो प्रसिद्ध नेपाली साहित्यिक पत्रिका हो, त्यसमा छापिएको पनि छ। त्यो कथा पढिसकेपछि, त्यो उहाँको इन्टरभ्यू पढिसकेपछि ईश्वर वल्लभलाई, ईश्वर वल्लभ एउटा नेपालको विशिष्ट कवि हुनुहुन्थ्यो, खासैमा कवि हो उहाँ, लेखक हो, उहाँको भाग के हो त्यसलाई छोड्ने भने, र त्यो सबै पढिसकेपछि ईश्वर वल्लभको विषयमा अब कति मानिसहरूले इतिहास लेखेका छन्, कति जीवनी लेखेका छन्, तर मैले यसलाई चाहिँ साहित्यको आवरणमा उनको जीवनीलाई अभिव्यक्त गर्नुपर्छ भन्ने मलाई लाग्यो र मैले चाहिँ त्यो कथा लेखेँ। अब त्यसमा म कति कुरा भनौँ भने त्यसको 50% चाहिँ ठ्याक्कै ईश्वर वल्लभकै जीवनीमा आधारित छ र 50% मेरो आफ्नो चाहिँ काल्पनिक कुरा हो। एउटा टिकाको गाह्रो लगाइसकेपछि प्लास्टर गरे जस्तै गरेको हो त्यसलाई। त्यसो भएको हुनाले यथार्थलाई ईश्वर वल्लभको आमाले त्यो चाहिँ आत्महत्या नै गरेको हो। ईश्वर वल्लभको बुवा मुरलीधरलाई जे पर्यो, मुरलीधर पनि साँचो पात्रको नाम, जे पर्यो त्यो कुरा चाहिँ त्यहाँ राखिएको छ। तर यो ठ्याक्कै मैले भनिसकेँ, यो 50% मात्रै हो, त्यसो भए इतिहासै होइन र आधारित फ्याक्टको त्यो हो। त्यसो भएको हुनाले किशोर वल्लभको आमालाई त्यहाँ उनीले आत्महत्या गरेकै हुन्, त्यो आत्महत्या नगरेको भए त्यो हुन्थ्यो हामीलाई लागेकै हो त्यो। अब उनले चाहिँ त्यो विद्रोह गर्न सकेनन्, त्यो त त्यति बेलाको कुरा, अहिले भएको भएदेखि मैले यसरी जानुपर्छ भनेर पनि लेख्थेँ, कयौँ कुराहरूले त्यसरी लेखेको पनि छु मैले। त्यसो भएको हुनाले यस विषयमा गर्नु। अर्को शहीद गेट कि आमा, अब हुनसक्छ यो घनश्याम ढकालजीको कुरा जुन निनुजीले गर्नुभयो त्यस्तो चित्र आउनु सक्छ त्यहाँबाट, तर यो घनश्याम ढकालजीकै अथवा उहाँकै कुरा मात्रै चाहिँ होइन। नेपालमा धेरै शहीद छन्, अब त्यस्ता शहीदहरूको कथा चाहिँ यो होइन, जो चाहिँ कुखुरा मर्दाखेरिमा चाहिँ त्यहाँ आन्दोलन गर्दा अनि उनीहरू पनि मरेका छन्, कुखुरा मारेको ड्राइभरले कुखुरा मार्यो त्यस विषयमा सडक आन्दोलन भयो, कहिले पनि झुकिएर मान्छे मरेका छन् र तिनीहरूलाई शहीद घोषणा गर्नुपर्छ भनेर त्यहाँ आएका छन्। त्यस्ता कुराहरू चाहिँ यहाँ मैले गरेको चाहिँ छैन। जो देशको लागि लडेर देशको मुक्तिको लागि लडेका छन् र त्यस्तो लडाइँमा उनीहरूले सहारा प्राप्त गरेका छन्, त्यस्ता शहीदहरूको एउटा टाइप पात्रहरूको विभिन्न सङ्कलनबाट त्यसैको आधारमा यो कथा निर्माण गरिएको हो। कस्तो लाग्छ यहाँहरूले किताब पढेर मलाई सुझाव दिनुभयो भने म पछि आउने दिनहरूमा राम्रो लेख्ने प्रयत्न पनि गरौँला. मैले लेखेको सबै बिल्कुलै राम्रो भएतिर म त एक नम्बर वान लेखक होइन. आर्थिक नेपालको कहिनी कमी कमजोरीहरू प्रशस्त छन्, त्यसलाई चाहिँ मैले स्वीकार गर्नुपर्छ, ग्रहण गर्नुपर्छ. अब कति लेख्न सकिएन त्यो अलग कुरा छ, किनभनेदेखि अब सबै उमेरले साथ पनि दिँदैन. मैले कतै यो आफ्नो कुराहरू राख्ने सन्दर्भमा किताबमा पनि उल्लेख गरेको छु. यो हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँसम्म आइदिनु हो हाम्रा अतिथि महोदयहरू, अनि विशिष्ट श्रोताका रूपमा उपस्थित हुनुभएका मेरा श्रद्धेय इष्टमित्रहरू, साथीभाइहरू र मैले श्रद्धा गर्नुपर्ने सम्पूर्ण महानुभावहरू, यहाँहरूलाई विशेष विशेष धन्यवाद दिन पनि चाहन्छु. र यहाँहरूको माया पाइराखेँ मैले भनेदेखि भविष्यमा पनि अरू सिर्जनातिर लागिरहनेछु. बेलुका हुने यही हो, यसबाट समाजलाई केही दिन सकियो भने त्यसोमा मलाई आनन्द लाग्नेछ भन्ने ठानेको छु. र यहाँहरूले जो धैर्यतापूर्वक मेरा पिता कुराहरू सुनिदिनु हो त्यसको लागि म फेरि विशेष यहाँहरूलाई धन्यवाद दिँदै आफ्नो शब्द यही सुनाउँछु. धन्यवाद, नमस्कार.
धन्यवाद हरिहर खनाल सर. उहाँका कृतिहरू पढ्दा लाग्छ उहाँबाट राज्यले जति फाइदा लिनु पर्थ्यो त्यति लिन सकेको छैन. उहाँले विश्व साहित्यका महत्वपूर्ण कृतिहरू नेपालीमा ल्याइदिन पनि सक्नुहुन्छ, नेपालीका बाहिर लगिदिन पनि सक्नुहुन्छ, विशिष्ट सिर्जना पनि गर्न सक्नुहुन्छ. तर उहाँ आफ्नो पाराले काम गरिराख्नु भएको छ, त्यसले हाम्रो समाजलाई फाइदा नै पुगेको छ. उहाँलाई विशेष धन्यवाद, हार्दिक बधाई, अर्को राम्रो कृति आउन सकोस्, हार्दिक शुभकामना. म पुष्प पौडेलज्यूलाई अगाडि निम्त्याउँछु. आजका प्रमुख अतिथि विभिन्न व्यस्तता रहँदा रहँदै पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आइदिनु भयो, उहाँमा मायाको चिनो अर्पण गर्ने कार्यक्रम रहेको छ. अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ. म यो प्रकाशकको यो वितरकको कुनै सदस्य होइन, म हरिहर खनालकै परिवारको सदस्य पनि होइन. उहाँहरूले मलाई विश्वास गरेर माया गरेर यो उद्घोषणको जिम्मेवारी दिनुभयो. यो अलि अप्ठ्यारो अप्ठ्यारो काम, मैले कसरी सकेँ यो कामलाई मैले यहाँसम्म ल्याउन सकेँ. यहाँहरूलाई यो अवसर दिनुभएकोमा आभार चढाउँदै, यहाँहरूलाई सुनिदिनु भएकोमा आभार चढाउँदै, र यो कार्यक्रम सभापतीय मन्तव्य सहित विसर्जन गरिदिनु हुन पुष्प पौडेलज्यूमा अनुरोध गर्दै म उद्घोषक रमेश सुवेद सुविधा चाहन्छु. नमस्कार.
प्रकाशकको परिवार भनेको लेखक हो, तपाईँ पनि मेरो एउटा किताबमा लेखकको रूपमा जोडिनु भएको छ, यस कारणले मैले हजुरलाई दुःख दिन कष्ट गरेँ. धन्यवाद प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, लेखक लगायत सम्पूर्ण उपस्थिति. हाम्रो कार्यक्रम निर्धारित समयभन्दा लामो भइसकेको छ, यहाँहरूको साथ सहयोग सिका बुक्सले पाउनेछ. त्यसरी नै यहाँहरूको माझ हामी अग्रजहरू, नयाँ आगन्तुकहरू र सबै लेभलका लेखकहरूको पुस्तक प्रकाशन गर्ने अवसर पाउन खाइरहेका छौँ, पाउनेछौँ भन्दै उपस्थितिलाई सम्पूर्ण प्रति आभार व्यक्त गर्दै यो कार्यक्रम विश्वजन भएको घोषणा गर्दै चिया लिएर गइदिनु हुन अनुरोध गर्छु. धन्यवाद.